الحمد لله وكفى وسلام على عباده الذين اصطفى أما بعد أعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم يا أيها الذين آمنوا كتب عليكم الصيام كما كتب على الذين من قبلكم لعلكم تتقون سبحان ربك رب العزة عما يصفون وسلام على المرسلين والحمد لله رب العالمين اللهم صل على سيدنا محمد وعلى آل سيدنا محمد وبارك وسلم اللهم صل على سيدنا محمد وعلى آل سيدنا محمد وبارك وسلم اللهم صل على سيدنا محمد وعلى آل سيدنا محمد وبارك وسلم تو آج ہماری دین اسینشلز فار مین کی جو کلاس ہوتی ہے رات کے وقت مڈل ایسٹ اور پاکستان انڈیا کے ٹائم کے حساب سے تو اس کی آج اس سال کی آخری کلاس ہے انشاءاللہ چند دنوں کے اندر ہم رمضان المبارک کے بابرکت مہینے میں داخل ہو جائیں گے تو رمضان المبارک کے اندر ترتیب بالکل مختلف ہوتی ہے تو اس ترتیب کے اندر ہماری اس طرح کی جو کلاسز ہیں وہ ساری کی ساری سسپینڈ ہو جائیں گی معطل ہو جائیں گی اور انشاءاللہ اللہ کی ذات سے امید ہے کہ رمضان دوبارہ ختم ہونے کے بعد دوبارہ ہم ایک نئے تعلیمی سال کے اندر داخل ہوں گے اور اس کے اندر پھر ان کلاسز کو دوبارہ سے شروع کریں گے اور اس کے بارے میں آپ لوگوں کو اطلاع دی جائے گی واٹس ایپ کے ذریعے سے یا ای میل کے ذریعے سے تو آج یہ آخری کلاس ہے اس کے بارے میں اناؤنس کیا تھا کہ اس کلاس میں ہم انشاءاللہ رمضان دوبارہ کے بارے میں چند یاد دہانیاں کریں گے کیونکہ رمضان دوبارہ ایک بہت عظیم وقت ہے جس کے اندر کہ ہم داخل ہونے والے ہیں اور کسی بھی عظیم شان چیز کو شروع کرنے سے پہلے اس کے بارے میں تیاری کر لینا ذہن سازی کر لینا یہ عقل مند انسان کی نشانی ہوتی ہے تو اسی نیت سے اور اسی جذبے کے ساتھ جو ہے وہ رمضان المبارک کے شروع ہونے سے پہلے علماء کرام کا یہ سلسلہ رہا ہے کہ وہ رمضان المبارک کے استقبال کے بارے میں بات کرتے ہیں اس کی تیاری کے بارے میں چند چیزیں جو ہے وہ گوشت گزار کرتے ہیں اور اس سے جو ہے وہ یاد دہانی کا کام ہو جاتا ہے اور یاد دہانی ایک ایسی چیز ہے کہ جس کے بارے میں ہمارے خالق نے فرمایا کہ ایمان والوں کو یاد دہانی سے فائدہ ہی ہوتا ہے تو ہمارا سٹرکچر جس طرح سے اللہ تعالیٰ نے بنایا تو اللہ تعالیٰ ہمارے سٹرکچر سے ہمارے فزیکل سٹرکچر سے ہمارے مینٹل سٹرکچر سے ہمارے اسپریچول یا روحانی سٹرکچر سے اللہ تعالیٰ سب سے زیادہ واقف ہیں کیونکہ وہی ہمارے مینوفیکچرر ہیں وہی ہمارے خالق ہیں تو انہوں نے ہمارے بارے میں یہ جب ارشاد فرما دیا نا کہ فذکر فإن الذکرۃ تنفع المؤمنین کہ یاد دہانی کراتے رہا کرو اس لیے کہ جو ایمان والے لوگ ہوتے ہیں ماننے والے لوگ ہوتے ہیں تو ان کو یاد دہانی سے فائدہ ہوتا ہے تو جب اللہ تعالیٰ نے یہ مہر ثبت کر دی اس فیکٹ کے اوپر اس حقیقت کے اوپر تو اب اس کے تسلیم کرنے میں ہمیں کوئی شک و شبہ کی گنجائش نہیں رہ جاتی ہے اسی وجہ سے ہر سال جو ہے وہ یہی باتیں ہوتی ہیں کوئی نئی باتیں ہیں کوئی آسمان سے تارے توڑ کے تو نہیں لائے جاتے ہیں تو وہی باتیں ہوتی ہیں یاد دہانی کے طور پر چند باتیں ایک آدھ اللہ تعالیٰ دل میں ڈال دیتے ہیں تو وہ بظاہر نئی باتیں نظر آتی ہیں لیکن ان جنرل بیسکلی یاد دہانی ہی ہوتی ہے تو اسی نیت سے جو ہے وہ ہم نے یہ آخری سیشن رکھا ہے یوزلی ٹائم ہمارا 8:30 بجے سعودی عرب ٹائم کے حساب سے ہوتا ہے رات کو لیکن آج جو ہے وہ 9 بجے سے شروع کیا ہے تو اس نیت کے ساتھ پھر ہم شروع کرتے ہیں جو پریزنٹیشن آپ لوگوں کے ساتھ ہم نے واٹس ایپ کے اوپر پہلے شیئر کر دی تھی اسی کا ایک تھوڑا سا مختلف ورژن جس میں خالی ہے کہ اردو میں زیادہ عبارت موجود ہے وہ یہاں پر بھی شیئر ہوا ہوا ہے امید ہے کہ آپ سب کی اسکرین کے اوپر وہ نظر بھی آ رہا ہوگا تو اس کے اندر آپ براؤز کر سکتے ہیں یعنی پیج اپ پیج ڈاؤن کے ذریعے سے پی ڈی ایف فائل ہی ہے بیسیکلی یہ تو میں یہ چاہ رہا تھا کہ اس طرح سے وہ ہو کہ میں آپ لوگوں کی چیٹ ونڈو کو بھی دیکھ سکوں تاکہ اگر کوئی سوال کرے بیچ میں تو وہ سوال بھی مجھے نظر آ سکے اور مجھے جو پارٹیسپینٹس ہیں ان کے نام بھی نظر آتے رہیں تو آئی ڈونٹ نو آپ لوگوں کو یہ پریزنٹیشن جو ہے وہ پوری یہاں پہ شاید نظر نہ آ رہی ہو تو آپ اس کو الگ سے اپنے پاس فون میں یا لیپ ٹاپ کے اوپر اگر کھول لیں تو وہ آپ کے لیے زیادہ آسانی ہوگی میرے پاس اس کا پرنٹ آؤٹ بھی موجود ہے تو شروع کرتے ہیں. سب سے پہلی سلائیڈ جو ہے اس کے اندر ہم نے یہ ہیڈنگ رکھی تھی کہ مون سائٹنگ یعنی رؤیت ہلال, اس کے بارے میں نبی علیہ الصلوۃ والسلام کی حدیث مبارکہ ہم نے آپ نقل کری تھی کہ آپ صلی اللہ علیہ وسلم نے ارشاد فرمایا, جو کہ صحیح بخاری کے اندر مروی بھی ہے, کہ سومو لرؤیتی ہی وافطرو لرؤیتی ہی, کہ تم روزہ رکھو یعنی تم لوگ روزہ رکھو اس کے رؤیت کے ساتھ. رؤیت کہتے ہیں دیکھنے کو, ٹھیک ہے, را یا را دیکھنے کو کہتے ہیں. تو رؤیت جو ہے وہ چاند کی رؤیت کی بات ہو رہی ہے, ہی ضمیر جو ہے وہ چاند کی طرف یعنی قمر کی طرف لوٹ رہی ہے. تو اس کو دیکھ کر کے تم روزہ رکھو یعنی تم روزے رمضان المبارک شروع کرو. یہاں پہ روزہ رکھنے سے مراد کیا ہے کہ رمضان المبارک شروع کرو اس کو دیکھ کر کے, یعنی چاند کو دیکھ کر کے. وہ افطرو لرؤیتی ہی, اور اسی کو دیکھ کر کے تم افطار کرو, ٹھیک ہے. اب لفظ افطار کو ہم عمومی طور پر استعمال کس لیے کرتے ہیں کہ جب روزانہ کا روزہ ہم نے مکمل کرنا ہوتا ہے یعنی روزہ کھولنا ہوتا ہے جس کو ہم کہتے ہیں روزہ کھولنا, تو وہ ہم افطار کے لفظ سے تعبیر کرتے ہیں. تو وہ ہم کیسے روزہ کھولتے ہیں؟ کیا ہم چاند کو دیکھتے ہیں گھر سے باہر نکل کر کے آسمان کے اوپر نظر کرتے ہیں اور ہمیں چاند نظر آتا ہے تب ہم کھجور کھاتے ہیں, رائٹ؟ کیونکہ افطار کرنا تو ہم اسی کو کہتے ہیں. لیکن ظاہر ہے کہ ہم سب جانتے ہیں کہ یہاں پر یعنی افطار ہم چاند کو دیکھ کر کے نہیں کر رہے ہوتے, ٹھیک ہے. تو پھر یہاں پہ نبی صلی اللہ علیہ وسلم نے کیا فرمایا کہ افطار کرو چاند کو دیکھ کر کے, ٹھیک ہے. تو پھر اس افطار سے مراد لی جائے گی کہ مقصد کیا ہے آپ صلی اللہ علیہ وسلم کا, ٹھیک ہے. الفاظ سے ہمیں کچھ اور سمجھ میں آ رہا ہے لیکن اس کا مقصد کیا ہے؟ مقصد یہ ہے کہ رمضان المبارک کے اندر جو تم نے روزے رکھے یہ سلسلہ تمہارا جاری رہے گا رمضان المبارک کے ہلال کو دیکھ کر کے, ٹھیک ہے. یعنی پہلی کی جو کا جو چاند ہوتا ہے اس کو دیکھ کر کے تم رمضان المبارک کے روزے شروع کر دو گے اور تم 29 دن تک روزے جاری رکھو گے. اب جب 29 دن مکمل ہو جائیں گے روزوں کے تب تم دوبارہ گھر سے باہر نکلو گے مغرب کے وقت اور آسمان کے اوپر نظر کرو گے, اور آسمان پر اگر تمہیں پھر پہلی تاریخ کا چاند نظر آ گیا تو تم اب روزے رکھنے بند کر دو گے, ٹھیک ہے. یعنی اب تم جو ہے وہ یعنی شوال کا مہینہ شروع کرو گے اور شوال کی جو پہلی تاریخ ہوتی ہے اس میں تم عید الفطر مناؤ گے, تو اگلے دن تم روزہ نہیں رکھو گے, تم اپنے گھروں سے نکلو گے اور عید کی نماز پڑھنے کے لیے عیدگاہ میں جاؤ گے اور باقاعدہ تم کچھ میٹھا کھا کر کے جاؤ گے, رائٹ. تو اب تم روزہ نہیں رکھو گے, اوکے. تو بظاہر الفاظ سے لگ رہا ہے کہ روزانہ صبح تم سحری کے وقت جو ہے وہ چاند دیکھا کرو اور روزانہ شام کو تم افطار کے وقت چاند دیکھا کرو, بظاہر الفاظ سے ایسا لگ رہا ہے, رائٹ. ایسی لگ رہا ہے نا الفاظ سے, اور بخاری شریف کی حدیث ہے, بالکل کلیئر پکی ٹھکی صحیح حدیث ہے, رائٹ. لیکن ہم کس چیز کے اوپر پھر عمل کر رہے ہیں؟ ہم الفاظ پہ عمل نہیں کر رہے, ہم الفاظ کا ترجمہ کر کے اس کے اوپر عمل نہیں کر رہے, ہم اس کے مقصد کے اوپر عمل کر رہے ہیں. ہم کیا مراد ہے نبی علیہ الصلوۃ والسلام کی, مراد کے اوپر عمل کر رہے ہیں. یہ بہت اہم پوائنٹ ہے, ٹھیک ہے, کہ ہم مراد پہ عمل کر رہے ہیں. مراد از مور امپورٹنٹ, رائٹ. تو مراد یہ ہے کہ پورا مہینے کے تم روزے شروع کرو چاند کو دیکھ کر کے اور پھر روزے رکھنے بند کر دو شوال کے چاند کو دیکھ کر کے, ٹھیک ہے. اب اس بات کو جب ہم نے امید ہے کہ سمجھ لیا تو آگے جو ہم نے جس مقصد سے دراصل یہ حدیث یہاں پہ لکھی تھی وہ ایک تھا کہ جو سائنس یا سائنسدان ڈیفائن کرتے ہیں نا برتھ آف نیو مون کو, وہ برتھ آف نیو مون ان کے ہاں ڈفرینٹ چیز ہوتی ہے, مختلف چیز ہوتی ہے. اور مسلمانوں کا جو ہلال ہوتا ہے جس کو کہ ہم کرسنٹ انگریزی میں کہتے ہیں یہ ایک الگ چیز ہوتی ہے, ٹھیک ہے. یہ دونوں سیم چیز نہیں ہوتی ہیں. اسی وجہ سے جو سائنٹیفکلی کیلکولیٹڈ کیلنڈرز ہوتے ہیں ان کی بیسس کے اوپر حکومت کا نظام وغیرہ تو چل سکتا ہے, ٹھیک ہے, کہ اگر کسی حکومت کے اندر کسی ملک کے اندر جو ہے وہ چاند کی تاریخ کے اوپر جو ہے وہ اپنے امپلائیز کو دفتر والے تنخواہ دیتے ہیں, ٹھیک ہے, تو وہ اس کام کے لیے جو ہے وہ ایک یعنی سائنٹیفکلی کیلکولیٹڈ کیلنڈر جو ہے وہ پہلے سے بنا کر کے رکھ لیتے ہیں, کیونکہ ان کے ملک کا نظام جو ہے وہ قمری تاریخ کے اوپر چل رہا ہوتا ہے, جو کہ بہت اچھی بات ہے. مسلمانوں کو اپنا انتظام جو ہے وہ قمری تاریخ کے اوپر ہی چلانا چاہیے, ہجری کیلنڈر جس کو کہتے ہیں, تو یہ بہت اچھی بات ہے.
लेकिन उस कैलेंडर जो प्री कैलकुलेटेड साइंटिफिक कैलेंडर होता है, उस कैलेंडर की बेसिस के ऊपर हम अपने महीनों की जो इबादात होती है ना उनको बेस नहीं कर सकते। ठीक है, इबादात को बेस नहीं कर सकते उस कैलेंडर के ऊपर। इबादात को बेस करने के लिए हमें रोयते हिलाल करनी पड़ेगी, रोयते हिलाल यानी कि चांद को देखने की इबादत करनी पड़ेगी। ये नबी सल्लल्लाहु अलैहि वसल्लम का हुक्म है ना, तो आप सल्लल्लाहु अलैहि वसल्लम के हुक्म के ऊपर अमल करना ये भी इबादत का काम होता है। ठीक है, तो चांद को बाहर निकल करके देखना ये सवाब का काम है, ये इबादत का काम है। ठीक है, तो ये इबादत करके ही हमने अपने यानी इबादतें स्टार्ट करनी है। तो रमजान मुबारक का महीना जिसके अंदर हम रोजे रखते हैं ये एक इबादत का काम है। तो इस इबादत के काम को शुरू करने के लिए हमें रोयते हिलाल का काम करना पड़ेगा। अब ये रोयते हिलाल करने का काम जो है ये कौन करेगा? क्या सारे मुसलमान ये काम करेंगे यानी अवामुन नास भी ये काम करेंगे या सिर्फ उलमा ये काम करेंगे? ठीक है, तो इसका आसान जवाब यही है कि अवामुन नास को इतना परेशान होने की जरूरत नहीं है। अल्लाह ताला ने एक कैटेगरी बनाई है अपने बंदों में, वो कैटेगरी कहलाती है उलमाए कराम की कैटेगरी। ठीक है, तो ये उलमाए कराम की ड्यूटी लगाई गई है कि उलमाए कराम जो है वो रोयते हिलाल का इंतजाम करें, बाकायदा वो कोई कमेटी बनाएं लोगों से रिपोर्ट्स लें और उन रिपोर्ट्स की बेसिस के ऊपर वो बाकायदा ऐलान करें मुआशरे के अंदर कि जी चांद देख लिया गया है, अब लोग जो है वो रोजा रखना शुरू कर दें। ठीक है, तो उलमा का ये काम है। उलमा जो है ये काम अल्हम्दुलिल्लाह बखूबी अंजाम दे रहे हैं। मुसलमान मुल्कों के अंदर तो पहले से अंजाम दे रहे थे, अब तो माशाल्लाह बहुत सारे जो नॉन मुस्लिम कंट्रीज हैं उनके अंदर भी उलमाए कराम इस बड़ी तादाद के अंदर पहुंच चुके हैं और उन्होंने अपने ऐसे सिस्टम्स बना लिए हैं शरिया बोर्ड शरिया कमेटीज के नाम से, जिनके अंदर वो बैठ करके बाकायदा रोयते हिलाल का काम करते हैं। तो हम ये जो जिम्मेदारी है ना उन्हीं को यानी करने दें और उनकी जो रिपोर्टिंग है उसके ऊपर आमन्ना व सदकना। ठीक है, कि हमने इस पे आपने जो उलमाए कराम ने ऐलान फरमा दिया कि जी चांद देख लिया गया है तो चांद देख लिया गया है, अब हमें आगे से उसके ऊपर अपनी लॉजिक्स पेश करने की, अपनी साइंटिफिक जो हमारा बैकग्राउंड है जो भी हमने एस्ट्रोनॉमी के अंदर पढ़ा है या वेबसाइट्स के ऊपर जाकर के जो है वो चंद मालूमात हासिल करनी है, तो हम उनके आगे से उसके ऊपर बहस और तनकीद और इस किस्म की हुज्जतें करने की कोई जरूरत नहीं है। ठीक है, मानने वाले बने और मान करके उसके ऊपर अमल करें। अल्लाह अल्लाह खैर सल्लाह, उन्होंने जो ऐलान कर दिया है हमारे ऊपर से जिम्मेदारी खत्म हो गई है। अब अवाम जो है ना इसके जिम्मेदार नहीं है कि जी चांद निकला भी था कि नहीं निकला था। ठीक है, ये हमारी जिम्मेदारी नहीं है। इस किस्म की बहस करना ये हमारे लिए गुनाह का बायस बन जाएगा और बहुत बड़ी जो है ना इसकी वजह से मुआशरे के अंदर एक कियोस फैलता है, फसाद फैलता है। तो हम फसाद फैलने के मुजरिम जरूर बनेंगे, हमारी इबादत कोई इससे बेहतर नहीं हो जाएगी, हमें कोई एक्स्ट्रा सवाब नहीं मिलेगा इस तहकीक के अंदर पढ़ने के कि वाकई चांद निकला था कि नहीं निकला था। जैसे कि लोग जो हैं वो अगले दिन जब चांद नजर आते हैं ना तो फिर बैठ करके डिस्कशंस करते हैं, खुसूसन खवातीन में बहुत देखा है, डिस्कशंस करते हैं कि ओ ये तो बहुत मोटा चांद है, ये तो दूसरी तारीख का चांद लग रहा है। यानी कहना ये चाहते हैं कि जी कल को चांद निकल चुका था, अगरचे कि हमने जो है वो रोजा नहीं रखा, तो ये जो रोयते हिलाल कमेटी थी ना उनका फैसला बेसिकली गलत था, क्योंकि आज जो चांद नजर आ रहा है ना ये चांद उनके ख्याल में ये दूसरी तारीख का चांद है, तो एक दिन पहले चांद निकल चुका था। ठीक है, तो उलमा ने बाकायदा ये लिखा है किताब के अंदर हदीस एग्जैक्टली क्योंकि रेफरेंस के साथ अभी मेरे इस नजर से नहीं गुजरी है, लेकिन इतना जरूर लिखा है कि नबी अलैहिस्सलाम ने इसको जो है ना कयामत की निशानियों में से करार दिया कि लोग इस किस्म की बातें किया करेंगे कि चांद जो है वो तो सही नहीं देखा गया। ठीक है, तो हमें जो है वो चांद देख करके करना है, लेकिन ये जिम्मेदारी जो है वो उलमा के ऊपर रखी गई है और उलमा ही ये फैसला करते हैं और हमें उनके फैसले के ऊपर अमल करना। ठीक है, हमें अल्लाह ताला ने इस काम के अंदर मुकल्लिद बनाया है, तकलीद करने वाला। ठीक है, उलमा की तकलीद करने वाला अल्लाह ताला ने इस वाले काम के अंदर बनाया है। तो इसके ऊपर फिर इसी डेफिनेशन लिख दी थी एस्ट्रोनॉमी की कि न्यू मून इज द फर्स्ट फेज ऑफ द मून when it orbits as seen from the earth, the moment when the moon and the sun have the same elliptical longitude, the moon is not visible at this time. Khair, ye Wikipedia ne new moon ki definition likhi hai aur ye new moon ki definition jo hai na wo royate yani hilal ki definition se bilkul mukhtalif hai. To scientists jo hai wo new moon ki definition ko lekar chalte hain اور مسلمان اور خصوصاً مسلمان علماء جو ہیں وہ رؤیت ہلال کی تعریف کو لے کر کے چلتے ہیں. ٹھیک ہے, اس کے آگے اچھا اس کے اندر جو ایک آج کے دور میں جبکہ الحمدللہ یہ رؤیت ہلال والا مسئلہ کافی لوگوں کے سمجھ میں آ گیا ہے, ٹھیک ہے, کیونکہ ایک بیچ میں ایک بہت لمبا فیز آیا تھا جس فیز کے اندر نا علماء اور عوام کے درمیان رشتہ جو ہے وہ ڈسکنیکٹ ہو گیا تھا, بالکل آلموسٹ ختم ہو چکا تھا. ٹھیک ہے, علماء جو ہیں وہ اپنی غلطی کی وجہ سے نہیں لیکن عوام کی دنیا پرستی کی وجہ سے, ٹھیک ہے, اپنی غلطی کی وجہ سے نہیں عوام کی دنیا پرستی کی وجہ سے اور علماء باطل کی ریشہ دوانیوں کی وجہ سے, ٹھیک ہے, تو علماء ان دو ریزنز کی وجہ سے ان بات کو اس بات کو ہم اچھی طرح سے سمجھ لیں, اگر کوئی سوال ہے تو پوچھیں. ٹھیک ہے, جو دو ریزنز بنتے ہیں نا وہ کیا بنے تھے کہ عوام کی دنیا پرستی اور نمبر ٹو علماء سو یا علماء باطل کی ریشہ دوانیاں, ٹھیک ہے, ان کی بھی جو بری حرکتیں ہوتی ہیں, ان دونوں ریزنز کی وجہ سے علماء حق جو ہے نا وہ صرف ایک مدرسوں کی اور خانقاہوں کی اور مسجدوں کی چار دیواری کے اندر محصور ہو کر کے رہ گئے تھے. ٹھیک ہے, محصور ہو کے رہ گئے تھے, تو عوام کے ساتھ ان کا رشتہ جو ہے وہ ڈسکنیکٹ ہو گیا تھا. ٹھیک ہے, کافی حد تک, بالکل 100% نہیں لیکن کافی حد تک. ٹھیک ہے, تو اس وجہ سے نا عوام کے اندر بہت زیادہ رؤیت ہلال کے بارے میں شکوک و شبہات بہت زیادہ پیدا ہو گئے تھے. ٹھیک ہے, کہ یہ کیا کرنے کی کیا ضرورت ہے, ہم تو چاند کے اوپر لینڈ کر چکے ہیں اور چاند جو ہے وہ ٹیلیسکوپ سے دیکھا جا سکتا ہے اور بہوت سائنٹیفک اکوپمنٹس آ گئے ہیں, تو کیا مولویوں نے جو ہے نا یہ سارا مسئلہ کھڑا کیا ہوا ہے. ٹھیک ہے, تو یہ ایک دور تھا, الحمدللہ کافی حد تک یہ فیز جو ہے نا وہ ختم ہو چکا ہے, کیونکہ الحمدللہ اللہ کی مدد سے اب علماء حق کا رابطہ عوام کے ساتھ پھر سے بہت بڑی حد تک استوار ہو چکا ہے. ٹھیک ہے, تو یہ مسئلہ تو کافی حد تک ایڈریس ہو چکا ہے, لیکن ابھی بھی ایک دوسرا جو اشکال ہے نا وہ رہتا ہے رؤیت ہلال کے بارے میں, کہ جی رؤیت ہلال کے اندر ایک فیکٹر جو ہے نا وہ یہ دیکھا, یہ امپورٹنٹ ہوتا ہے کہ آپ کتنے علاقے کے اندر چاند کو دیکھنے کی کوشش کریں گے, جس کو کہ مطلع کہتے ہیں, مطلع. ٹھیک ہے, یعنی آپ نے ایک سکوپ ڈیفائن کرنا ہوتا ہے کہ جی ہم اتنے علاقے کے اندر چاند دیکھنے کی کوشش کریں گے, اور اس علاقے میں سے جہاں کہیں بھی چاند نظر آ گیا تو اس علاقے کے تمام لوگ جو ہے نا اس رویت کو تسلیم کر کے روزہ رکھنا شروع کر دیں گے اگلے دن, یا روزہ رکھنا ختم کر دیں گے اگلے دن شوال کا اگر وہ چاند تھا. ٹھیک ہے, تو یہ جو ہے نا یہ مطلع کہلاتا ہے, یہ سکوپ ڈیفینیشن ہے. ٹھیک ہے, تو یہ جو سکوپ ڈیفینیشن ہے, یہ سکوپ ڈیفینیشن بھی علماء کا کام ہے کہ کتنا سکوپ ہے. مثال کے طور پر سعودی عرب کے اندر اگر یہ ہے کہ جی سعودی عرب کا جو ملک ہے نا, جو پوری باؤنڈری ہے وہ مطلع ہے, علماء نے ڈیفائن کیا تو بس وہ مطلع ہے. اگر انہوں نے ڈیفائن کیا کہ نہیں گلف کے جتنے کنٹریز ہیں, جی سی سی کنٹریز جن کو کہتے ہیں, تمام کنٹریز جو ہے وہ مطلع ہے ہمارا, ان کنٹریز میں سے کہیں بھی چاند نظر آ گیا تو اس پورے علاقے کے لوگ جو ہے نا اس کو تسلیم کریں گے اور اگلے دن سے رمضان المبارک شروع کر دیں گے. ٹھیک ہے, تو وہ مطلع ہے, علماء کی ڈیفینیشن ہے. ٹھیک ہے, پاکستان کے اندر مطلع ڈیفائن کر دیا, جی پاکستان کی جو باؤنڈریز ہیں ان کے اندر کہیں بھی چاند نظر آ جائے تو پورے پاکستان والے لوگ جو ہیں وہ اس کو تسلیم کریں گے, اس رویت کو, تو یہ مطلع ہے. ٹھیک ہے, تو یہ مطلع کی ڈیفینیشن جو ہے نا یہ بھی علماء کا کام ہے. تو اس کے اندر بھی نا عوام کو کج بحثی کے اندر پڑنے کی کوئی ضرورت نہیں ہے, علماء نے جو مطلع ڈیفائن کیا ہے وہ اپنے علم کے مطابق, اپنی سمجھ کے مطابق انہوں نے یہ مطلع ڈیفائن کیا ہے. ہمارا مقصد, ہمارا اس کے اندر کوئی عمل دخل نہیں ہے کہ جی انہوں نے مطلع غلط ڈیفائن کیا ہے یا مطلع ایسے نہیں ہونا چاہیے تھا, ایسے ہونا چاہیے تھا. تو یہ جو ڈسکشنز ہوتی ہیں نا عوام کے اندر, ان ڈسکشنز کی کوئی حیثیت نہیں ہوتی ہے. ٹھیک ہے, اور یہ صرف اور صرف جو ہے وہ ٹیبل ٹاک ہوتی ہیں, ڈرائنگ روم ڈسکشنز ہوتی ہیں, اور ان کی وجہ سے فساد تو ہو سکتا ہے, اس کی وجہ سے کوئی ثواب نہیں ملنے والا ہے. ٹھیک ہے, تو یہ مطلع کی ڈیفینیشن کے اندر بھی عوام کو پڑھنے کی کوئی ضرورت نہیں ہے. ٹھیک ہے, ہمارا کام یہ ہے کہ ہم علماء کے اوپر ٹرسٹ کریں, جو علماء حق ہیں ان کو پہلے آئیڈینٹیفائی کر لیں کہ بھئی ہیں کون علماء حق. ٹھیک ہے, اور ان علماء حق کی بات کو مان کر کے چلیں اس کے اندر. ٹھیک ہے, جو ہمارے کرنے کا کام ہے نا ہم وہ کام کیا کریں, دوسروں کے کرنے کا کام ہم نہ کیا کریں. جب ہم دوسروں کے کرنے کا کام خود کرنا شروع کر دیتے ہیں तो फिर हमारा अपना करने का काम रह जाता है, ठीक है, और उसकी वजह से फिर हमारी जिंदगी में भी फसाद होता है और मुआशरे के अंदर भी फसाद होता है। इतनी सिंपल सी ये बात है, काश के हमारे समझ में आ जाए, ठीक है। तो ये सारी डिस्कशन जो रोयत हलाल के बारे में होगी। अब इसके बाद जो है वो कुरान की जो आयत है, कमांड्स फॉर फास्टिंग इन कुरान, या एक मिनट, नेक्स्ट आयत यानी नेक्स्ट जो स्लाइड है इस प्रेजेंटेशन के अंदर, कुरान से रोजे की फर्जियत। तो फर्जियत जो है वो फिक्ही तौर पर जो एस्टैब्लिश होती है ना, वो कुरान की इस आयत से एस्टैब्लिश होती है कि अल्लाह ताला ने इरशाद फरमाया, आउज़ बिल्लाहि मिनश शैतान रजीम, बिस्मिल्लाहिर्रहमानिर्रहीम, या अय्युहल्लज़ीना आमनू कुतिबा अलैकुमुस सियाम कमा कुतिबा अलल्लज़ीना मिन क़ब्लिकुम लअल्लकुम तत्तकून। ठीक है, कि ए ईमान वालों, तुम पर रोजा फर्ज किया गया है जिस तरह तुमसे पहले लोगों पर फर्ज किया गया था, ताकि तुम मुत्तकी बन जाओ। ठीक है, तो ये इस जो कुतिबा का लफ्ज इसके अंदर है कि तुम्हारे ऊपर लिख दिया गया है, मकतूब कर दिया गया है तुम्हारे ऊपर, या तुम्हारे ऊपर फर्ज कर दिया गया है, इससे जो है वो रोजे की फर्जियत फिक्री तौर पर साबित हो जाती है। लेकिन जाहिर है कि एक इसके अंदर भी वही बात आ गई ना, कि एक आम मुसलमान जो होता है वो हर साल कुरान को खोल करके इस आयत को पढ़ता नहीं है कि इस आयत को पढ़ेगा अब उसके ऊपर जो है रोजा फर्ज होगा। ठीक है, तो वो फिर क्यों रोजे रखता है हर साल? ठीक है, वो हर साल जो है कुरान की आयत पढ़ करके फिर कहता है कि नहीं, मेरे ऊपर अल्लाह ताला ने रोजा फर्ज किया है तो अब मैं कल से रोजे रखूंगा। ऐसा तो नहीं होता ना। हम क्यों रोजा रख रहे होते हैं? फिर हम रोजा इसलिए रख रहे होते हैं क्योंकि हम उम्मत मुस्लिमा के तआमुल को देख रहे होते हैं। तआमुल, उम्मत मुस्लिमा का तआमुल यानी अमल। ठीक है, उम्मत मुस्लिमा का अमल क्या होता है? कि उम्मत मुस्लिमा हर साल रमजान और मुबारक की जो पहली तारीख आती है उसके अंदर रोजा रखती है। ठीक है, तो ये जो तआमुल होता है वो हमारे लिए काफी होता है कि हम उसी तआमुल के पीछे पीछे चलते हैं। ठीक है, पीछे पीछे चलते हैं, और ये एक रियालिटी है। ठीक है, अल्फाज जो है वो हमें इतने अच्छे ना लगे, लेकिन ये रियलिटी ऐसे ही है। ये सारी बातें मैं क्यों कर रहा होता हूं? ये सारी बातें मैं इसलिए कर रहा होता हूं कि शैतान जो है ना वो हमें अजीब अजीब किस्म के मंतकी जिसको है ना वो थॉट्स डालता रहता है जहन के अंदर कि जी पीछे पीछे चलना बहुत बुरी बात है। ठीक है, तकलीद करना बहुत बुरी बात है, तुम्हें खुद से तहकीक करनी चाहिए, तुम्हें ये करना चाहिए, वो करना चाहिए। ठीक है, तो वो वही मामला हो जाता है कि जी अपना करने का काम छोड़ दिया और उस काम के अंदर पड़ गए जो कि हमें करने की कोई जरूरत नहीं थी। तो इस वजह से ना हम ये बातें बार बार एहसास दिलाते हैं कि भाई हम कर तो यही रहे होते हैं। ठीक है, बाय नेचर हम तकलीद कर रहे होते हैं, हम दूसरों को देख करके चल रहे होते हैं। ठीक है, तो रमजान उलवार के रोजे भी हम इसी वजह से कर रहे होते हैं। ये तो जो आयत लिखी गई है यहां पर, ये तो सिर्फ आपको फिक्ही यानी फर्जियत की इस्टैब्लिशमेंट के लिए एक फिक्री दलील के तौर पर रख दी गई है। इससे ज्यादा इसकी कोई वैल्यू नहीं है अवामुन्नास के लिए। ठीक है, अवामुन्नास का यह काम नहीं है कि फिक्री दलील जो है वो तलाश करें कुरान के अंदर से, हदीस के अंदर से, और फिर उसके ऊपर इत्मीनान करें कि हाँ ये फिक्री दलील जो है वो तवातुर की दर्जे में पहुंच रही है कि नहीं पहुंच रही है, मुझे इसके ऊपर अमल करना चाहिए कि नहीं करना चाहिए। ये सारे काम हम करते हैं ना हम कर सकते हैं। ठीक है, तो जिस तरह हम रोजे रखते हैं कि उम्मत मुस्लिमा के तआमुल को देख करके, उसी तरीके से बहुत सारी और दूसरी चीजें भी जो हम कर रहे होते हैं ना इबादात के अंदर, उनमें बहुत सारी ऐसी चीजें हैं जो कि हम उम्मत मुस्लिमा के तआमुल यानी उनका जो अमल का तरीका है उसकी बेसिस के ऊपर कर रहे होते हैं। ठीक है, तो फिक्ही दलील की तलाश के अंदर पढ़ना जो है ना अवामुन्नास के लिए ये मुमकिन ही नहीं है। और जब अवामुन्नास को इस किस्म की खामखा की जो है ना जब आइडियाज दिए जाते हैं ना कि तुम पढ़ो इस चक्कर के अंदर फिकी दलाइल के अंदर, तो दरअसल अवामुन्नास को डिरेल किया जा रहा होता है राह रास्त के ऊपर से। ठीक है, बेसिकली उनको खाली जो है ना वो फंसाया जा रहा होता है और कुछ नहीं किया जा रहा होता। ठीक है, तो उसके अंदर कोई फायदे की बात नहीं हो रही होती उनके लिए। ठीक है, तो ये भी एक यही है कि ये फिकी दलील के तौर पर ये उलमा ने इसको इस आयत को इस्तेमाल यानी नोट किया है। लेकिन बेसिकली हम जो रोजे रख रहे होते हैं वो अपने साथ जो मुसलमान होते हैं, जो हमारे बड़े होते हैं, हमारे वालिदैन होते हैं, हमारे बुजुर्ग होते हैं, उनको देख करके हम रोजा रख रहे होते हैं। ठीक है, अवामुन्नास का ये काम है। उसी तरीके से दूसरा के उसी तरीके से अच्छा हाउ टू म्यूट, आपके पास तो ऑडियो एक्सेस है नहीं, हाउ टू अनम्यूट आप कहना चाह रहे हैं, तो आप जो है ना जो क्वेश्चंस करेंगे वो यहाँ पे चैट विंडो के ऊपर टाइप करके करेंगे या करेंगी जो भी खातून है तो। उसी तरह से एक और कुरान की आयत है कि फमन शाहिदा मिनकुम शाहरा फल यसुमहू, कि जब तुम जो है वो इस शहर को यानी इस महीने को का मुशाहिदा करो यानी इसको उसको पालो तो तुम रोजा रखो। ठीक है, तो ये भी कुरान की एक और आयत है जिससे कि रोजे की फर्जियत साबित होती है। अब इस आयत को हमने अलग अलग टुकड़ों के अंदर अलग अलग से यानी डिस्कस किया है, तो इस आयत का जो पहला टुकड़ा है वो है या अय्युहल्लज़ीना आमनू, के ए ईमान वालों, तो ए ईमान वालों के अंदर अल्लाह ताला ने ईमान वालों को डायरेक्ट एड्रेस किया। ठीक है, अब डायरेक्ट एड्रेस करने का मतलब भी वही है कि भाई डायरेक्ट एड्रेस करने का मतलब ये नहीं है कि हर मुसलमान को अल्लाह ताला ने डायरेक्ट एड्रेस किया, हर मुसलमान जाकर के जो है वो फिकी दलाइल तलाश करेगा और फिर उसके ऊपर अमल करेगा। ठीक है, ये मतलब नहीं है यहाँ पे डायरेक्ट एड्रेस का, बल्कि मकसूद क्या है यहाँ पर कि अल्लाह ताला ने ईमान वालों को एक मोहब्बत के खिताब के साथ एड्रेस किया है। इस तरीके से डायरेक्ट एड्रेस अल्लाह ताला ने पिछली उम्मतों को नहीं किया था, पिछली उम्मतों को अल्लाह ताला ने इस तरीके से डायरेक्टली एड्रेस नहीं किया था। पिछली उम्मतों के अंदर अल्लाह ताला उम्मत के रसूल को सिर्फ डायरेक्टली एड्रेस करते थे, रसूल को डायरेक्टली एड्रेस करते थे और रसूल के वास्ते से उम्मत से बात किया करते थे। ठीक है, तो इस उम्मत की खासियत यह है कि इस उम्मत को अल्लाह ताला ने 80 से ज्यादा मर्तबा कुरान पाक के अंदर डायरेक्ट एड्रेस किया है या अय्युहल्लज़ीना आमनू वगैरह के अल्फाज से। ठीक है, तो ये एक मोहब्बत का एक खसूसी अंदाज है जो कि अल्लाह ताला ने उम्मत मुहम्मदिया सल्लल्लाहु अलैहि वसल्लम के लिए इख्तियार किया। जो लोग रेज हैंड का ऑप्शन यूज कर रहे हैं, अगर तो गलती से हो रहा है तो फिर तो और बात है, लेकिन अगर आप क्वेश्चन करने के लिए कर रहे हैं तो आपको रेज हैंड करने की जरूरत नहीं है, आप चैट विंडो के अंदर अपना सवाल लिख दीजिए या जो भी कमेंट आप लिखना चाहते हैं। ठीक है, तो आज इस पर इंशाल्लाह उसका जवाब देगा, अगर आता होगा उसका जवाब तो। ठीक है, तो इसके बारे में उलमा ने फरमाया कि जो बनी इसराइल थी ना उसको अल्लाह ताला ने सिर्फ एक मरतबा डायरेक्टली एड्रेस किया था। ठीक है, या बनी इसराइल के उस जमाने में जो लैंग्वेज थी उस लैंग्वेज को इस्तेमाल करते हुए, तो उस एक दफा के एड्रेस के ऊपर ना वो फूले नहीं समाए थे और वो अपने आप के बारे में कहते थे कि हम तो अल्लाह ताला के बेटे हैं, अल्लाह ताला के पसंदीदा बंदे हैं, क्योंकि अल्लाह ताला ने हमें डायरेक्ट भी एड्रेस किया। ठीक है, लेकिन वो सिर्फ एक दफा का एड्रेस था और इस उम्मत को अल्लाह ताला ने बहुत ज्यादा मरतबा डायरेक्टली एड्रेस किया है। तो या अय्युहल लज़ीना आमनू में एक तो ये बात है कि अल्लाह ताला ने डायरेक्ट एड्रेस किया, फिर इसके बाद इसकी मजीद तफसील ये कि ईमान वाले, जो लोग ईमान लेकर के आ गए तो ईमान वाले होते कौन है, तो ईमान की तारीफ क्या होती है, वो होती है इकरारुम बिल लिसान व तस्दीकुम बिल कल्ब। ठीक है, कि अल्लाह ताला की वहदानियत का इकरार कर लेना, अपने दिल के अंदर उसकी तस्दीक करना और जुबान से इसका इजहार करना। ठीक है, ये ईमान का पहला और सबसे इंपॉर्टेंट जुज है, इसी को तौहीद कहते हैं। ठीक है, कि अल्लाह ताला है यानी वजूद रखते हैं, मौजूद हैं, और अल्लाह ताला सिर्फ एक ही है, एक से ज्यादा अल्लाह नहीं है, एक से ज्यादा जो है वो अल्लाह ताला की जो जाती सिफात हैं उनको रखने वाला वो और कोई भी नहीं है, इसको तौहीद कहते हैं। ठीक है, इसके बाद फिर क्या तफसील होती है कि आमनतु बिल्लाही, कि मैं ईमान लाया अल्लाह के ऊपर, व मलाइकती ही, कि अल्लाह ताला के मलाइका की भी तस्दीक करना कि वो हैं, जुबान से भी तस्दीक करना और दिल के अंदर भी तस्दीक करना। ठीक है, व मलाइकती ही व कुतुबी ही, और अल्लाह ताला की किताबों की तस्दीक करना कि वो भी मौजूद हैं, अल्लाह ताला ने उनको नाजिल किया। ठीक है, आसमानी किताबों की तस्दीक करना, व रुसुली ही, और अल्लाह ताला के जितने रसूल हैं उनकी तस्दीक करना, वरुसुलही यानी अल्लाह ताला ने उन किताबों को समझाने के लिए अपने बंदों को अपने रसूल नाजिल फरमाए। ठीक है, जो कि अल्लाह ताला के पसंदीदा चोजन बंदे थे, उनका काम यह था कि अल्लाह ताला और बंदों के दरमियान मीडियम ऑफ कम्युनिकेशन का काम करें, मीडियम ऑफ कम्युनिकेशन का, बात समझाने का काम करें, एज अ टीचर, एज अ हेल्पर, एज अ गाइड। ठीक है, वो इस किस्म के काम करें। वल यौमिल आखिरी, और अल्लाह ताला ने जो आखिरत का दिन बनाया है کہ مرنے کے بعد سارے کے سارے لوگ اٹھائے جائیں گے اور ان کا حساب کتاب ہوگا، یہ قیامت کے دن کی تصدیق کرنا کہلاتا ہے اور یہ ایمان کا اہم ترین اجزاء کے اندر شامل ہے. والقدر خیره وشره من اللہ تعالی، اور اس بات کی تصدیق کرنا کہ جو کچھ بھی تقدیر ہے اللہ تعالی نے سیٹ کر دیا ہے، قدر کر دیا ہے، مقدر کر دیا ہے، چاہے وہ خیر ہو چاہے وہ شر ہو، وہ سب کا سب جو ہے وہ اللہ تعالی ہی کی طرف سے ہے. ٹھیک ہے، والقدر خیره وشره من اللہ تعالی. ٹھیک ہے، والبعث بعد الموت، وہ آخرت کی مزید تفصیل یہ ہے کہ آخرت صرف ہے نہیں، ٹھیک ہے، بلکہ آخرت کے اندر جو ہے نا وہ ہم مرنے کے بعد دوبارہ سے اٹھائے بھی جائیں گے، تو بعث بعد الموت بھی اس کے اندر ہو گئی. تو یہ ایمان مفصل کہلاتا ہے، تفصیلی ایمان. ٹھیک ہے، تو ان تمام باتوں کے اوپر تصدیق کرنا اور ان کو دل سے ماننا بھی، یہ سب کا سب جو ہے وہ ایمان کہلاتا ہے. اب یہ تو ایک عقیدے کے لیول کی ہم نے بات سمجھ لی کہ ایمان ہوتا کیا ہے. ٹھیک ہے، تو ان میں سے کوئی ایک بھی اگر کسی کا معاملہ خراب ہو جائے نا، کہ فرشتوں کے اوپر ایمان نہیں لاتا باقی چیزوں کے اوپر ایمان لاتا ہے، یا تقدیر پر ایمان نہیں لاتا باقی ساری چیزوں پر ایمان لاتا ہے، تو اس سے جو ہے وہ انسان کا عقیدہ خراب ہو جاتا ہے اور وہ ایمان کے دائرے سے نکل بھی جاتا ہے. ٹھیک ہے، ان میں سے کسی ایک چیز کے اوپر بھی اگر ایمان ختم ہو جائے یا متزلزل ہو جائے. ٹھیک ہے، تو یہ ساری چیزیں جو ہے وہ یعنی لازمی اجزاء ہیں ایمان کے. اب مزید یہ کہ ایمان والوں سے جو اللہ تعالیٰ خطاب کرتے ہیں، تو اب اس کے اندر جو دوسرا پہلو ہے کہ ایمان کی کیفیت کیا ہے، کیفیت ایمان. ٹھیک ہے، تو کیفیت ایمان کے کانٹیکسٹ کے اندر اگر ہم بات کریں تو یا ایھا الذین آمنوا، جب اللہ تعالیٰ قرآن کے اندر استعمال کرتے ہیں تو اس سے مراد جو ہے نا وہ ایمان کامل والے لوگ ہوتے ہیں. ٹھیک ہے، ایمان کامل والے لوگ مراد ہوتے ہیں جب اللہ تعالیٰ ایمان والوں کا تذکرہ قرآن کے اندر کرتے ہیں کہ ایمان والے یہ کرتے ہیں اور ایمان والوں کی یہ صفات ہوتی ہیں، ایمان والوں کی یہ کیفیات ہوتی ہیں. جب اللہ تعالیٰ ایمان والوں کا تذکرہ کرتے ہیں نا، تو وہاں پر کامل ایمان والے مراد ہوتے ہیں. ٹھیک ہے، تو یہاں پر ایمان والوں کا اللہ تعالیٰ نے تذکرہ کیا، تو اس کو پھر ہم اس طریقے سے سمجھ سکتے ہیں کہ اللہ تعالیٰ ہم سے مخاطب ہو کر کہہ رہے ہیں کہ اے وہ بندوں کہ جنہوں نے میرے یعنی میرا اقرار کیا کہ میں ان کا رب ہوں، میں ان کا پروردگار ہوں، میں ان کا بنانے والا ہوں، میں ان کا پالنے والا ہوں، ٹھیک ہے، میں ان کو رزق دینے والا ہوں، تو جنہوں نے میرا اقرار کیا، تو اے میرے ماننے والوں، ٹھیک ہے، عام الفاظ میں کیا کہیں گے، اے میرے ماننے والوں، اے مجھے ماننے والوں. ٹھیک ہے، تو یہ تو ایک درجہ کہلاتا ہے ایمان کا. ٹھیک ہے، اور یہ ایمان کا منیمم درجہ ہے. ٹھیک ہے، بیکاز ایمان جو ہے نا اس کا معاملہ یہ ہے کہ ایمان جو ہے وہ کمزور بھی ہو سکتا ہے اور طاقتور بھی ہو سکتا ہے. ٹھیک ہے، ایمان کا ہونا یا نہ ہونا یہ ایک لیول آف ڈسکشن ہے کہ یا تو ایمان ہے یا ایمان نہیں ہے. ایمان نہیں ہے، یہ ہم نے تھوڑی دیر پہلے سن لیا کہ ان سات چیزوں میں سے جو کہ ایمان مفصل کے اندر آتی ہیں، ٹھیک ہے، ان سات میں سے کسی ایک چیز کے اوپر اگر ایمان ختم ہو گیا تو اس کا مطلب کیا ہے کہ ایمان نہیں ہے. ٹھیک ہے، تو وہ پھر انسان کفر کے اندر داخل ہو جاتا ہے. لیکن اگر ان ساتوں کے اوپر ایمان ہے تو اس کا مطلب یہ ہوا کہ ایمان ہے، ایگزسٹ کرتا ہے. لیکن ایگزسٹ کرنے کے اندر اس کی کیفیت کیا ہے، اس کی مقدار، اس کی مقدار بھی نہیں بلکہ اس کی طاقت کتنی ہے، کتنا مضبوط ہے یا کتنا کمزور ہے، یہ جو ہے نا پرسن ٹو پرسن ویری کرتا ہے. کسی کا ایمان بہت زیادہ مضبوط ہوتا ہے، کسی کا ایمان جو ہے وہ متوسط درجے کا مضبوط ہوتا ہے، اور کسی کا ایمان جو ہوتا ہے وہ کمزور ہوتا ہے، اور کسی کا ایمان بہت زیادہ کمزور ہوتا ہے. ٹھیک ہے، لیکن ہوتا تو ہے نا، ایگزسٹنس تو ہے. یہ ایسے ہی ہے جیسے کہ ایک انسان جو ہے وہ یا تو زندہ ہوتا ہے یا مردہ ہوتا ہے. ٹھیک ہے، اگر روح ہے تو زندہ ہے، اگر روح نہیں ہے پرواز کر گئی بدن کے اندر سے تو مردہ ہے. ٹھیک ہے، تو یہ معاملہ ہو گیا مومن اور کافر کا کہ ایمان ہے تو وہ تو ایمان ہے، اور ایمان اگر نہیں ہے تو وہ کافر ہے. لیکن جب تک جیسے کہ ایک زندہ انسان کے اندر کیفیات مختلف ہو سکتی ہیں نا، طاقت کی، ایک بہت کمزور ہے بیمار رہتا ہے، ایک جو ہے وہ ایک متوسط درجے کی صحت کے ساتھ انسان رہتا ہے تو وہ متوسط طاقت کا انسان کہلاتا ہے, اور ایک جو ہے وہ بہت مضبوط قوی باڈی بلڈر, ٹھیک ہے, بہت ہی زبردست قسم کا کی صحت مینٹین کرنے والا بندہ ہوتا ہے. تو زندہ انسانوں کے اندر پھر بہت ساری کیٹیگریز بن جاتی ہیں, اسی طریقے سے ایمان والوں کے اندر بھی اس طریقے سے بہت ساری کیٹیگریز بن جاتی ہیں, ٹھیک ہے, لیکن ہوتے سارے کے سارے ایمان والے ہیں. تو ہمارا معاملہ بھی اسی طریقے سے کہ ہم ہیں الحمدللہ, اگر ہم نے ساری چیزوں کی صحیح صحیح تصدیق کری ہوئی ہے تو ہم سب ایمان والے ہیں, لیکن ایمان کی کیفیت جو ہے وہ ہمارے اندر کمزور یا متوسط یا قوی اس طرح کی تفصیلات مزید ہوتی ہیں, ٹھیک ہے. تو ماننے والے اللہ تعالیٰ کو تو سارے ہوتے ہیں, لیکن اللہ تعالیٰ کی ماننے والے یہ سارے نہیں ہوتے. کچھ اللہ تعالیٰ کی 100% مانتے ہیں تو ان کا ایمان سب سے زیادہ قوی ہوتا ہے, 100% ماننے والے. کچھ اللہ تعالیٰ کی 50% مانتے ہیں, 50% نہیں مانتے, ٹھیک ہے, یعنی اللہ تعالیٰ کے حکموں پر 50% عمل کرتے ہیں, 50% نہیں کرتے. تو ایسے لوگ جو ہیں وہ متوسط درجے کے ایمان والے کہلائیں گے, اور کچھ لوگ جو ہیں وہ اللہ تعالیٰ کی صرف 5% مان کر کے عمل کرتے ہیں, اور 95% جو ہے اللہ تعالیٰ کے حکموں کے خلاف ورزی کر کے عمل کرتے ہیں. تو ایسے والے لوگ جو ہیں وہ بہت کمزور درجے کے ایمان والے کہلائیں گے. تو یعنی اللہ کو ماننے والے اور اللہ تعالیٰ یعنی میرے ماننے والے جو ہے نا, وہ تو ہم سب کے سب ہیں الحمدللہ, لیکن اللہ تعالیٰ کی ماننے والے یہ ہم سب کے سب جو ہے نا وہ ایک لیول کے اوپر نہیں ہوتے ہیں. تو یہ فرق ہے. تو ناقص ایمان سے کامل ایمان کی طرف سفر, یا کمزور ایمان سے قوی ایمان کی طرف جو سفر ہوتا ہے نا, وہ سفر جو ہے وہ کو ماننے سے کی ماننے کی طرف کا سفر ہوتا ہے, ٹھیک ہے. یعنی کو ماننا تو بیسیکلی ہمارے سفر کی ابتدا ہے, سٹارٹنگ پوائنٹ ہے اللہ کو ماننا, ٹھیک ہے. لیکن اللہ کی ماننا یہ جو ہے وہ سفر کے اندر جو ہے نا یہ گویا کے راستے کی منزلیں ہیں, کہ کتنی آپ نے ماننے والی جو ہے وہ کیفیت حاصل کر لی, کتنا ماننا شروع ہو گئے, کتنا ماننا شروع ہو گئے. ابھی 5% مان رہے تھے, پھر 10% ماننا شروع ہو گئے, پھر 20%, پھر 50%, پھر 60%, ٹھیک ہے. تو جیسے جیسے ایک انسان جو ہے وہ بڑھتا چلا جاتا ہے راستے کے اوپر, تو وہ جو ہے وہ ناقص ایمان سے کامل ایمان کی طرف بڑھتا چلا جاتا ہے. تو ہم سب کا گول کیا ہے کہ ہم اپنی زندگی کے اندر 100% اللہ تعالیٰ کی ماننے والے بن جائیں, یہ ہمارے زندگی کا گول ہے, ٹھیک ہے, تاکہ ہم ایمان والوں کی ڈیفینیشن کے اندر پوری طور پر آ جائیں, اور ہم ویسے ایمان والے بن جائیں جیسے کہ اللہ تعالیٰ قرآن کے اندر ایمان والوں کا تذکرہ فرماتے ہیں, جو کہ صحابہ کرام تھے, ٹھیک ہے. انبیاء علیہ السلام کے بعد کون تھے؟ صحابہ کرام تھے. ہر نبی کے جو صحابی تھے وہ یعنی اس درجے پر ہوتے تھے, اور نبی علیہ السلام کے صحابہ جو ہیں وہ کامل طور پر اس درجے کے اوپر ہوتے تھے کہ اللہ تعالیٰ کی 100% ماننے والوں میں سے, ٹھیک ہے. اچھا, یہ بات ہو گئی. اب اس کے بعد نیکسٹ سلائیڈ جو ہے وہ کتب علیکم الصیام, جو اس آیت کا دوسرا حصہ ہے. اس آیت کا دوسرا حصہ ہے کتب علیکم الصیام. تو اس چھوٹے سے ٹکڑے سے اس آیت کی جو ہے نا وہ اللہ تعالیٰ کے حکم کی عظمت پتہ لگتی ہے, کہ اللہ تعالیٰ نے بس ہمارے اوپر روزے لکھ دیے. اب اس حکم کی وجہ سے اللہ تعالیٰ کی جو پوری کی پوری مخلوق ہے وہ صرف اس ایک مہینے کے اندر بہت بڑی تبدیلی سے آشکار ہوتی ہے, ٹھیک ہے. اس مہینے کے اندر انٹر ہوتے ہی بہت ساری جو ہے وہ عالم خلق کے اندر اور عالم امر کے اندر تبدیلیاں آ جاتی ہیں. عالم خلق کے اندر کیا تبدیلیاں آتی ہیں اور عالم امر کے اندر کیا تبدیلیاں آتی ہیں, تو یہ جو ہے نا وہ ہمیں اس حدیث مبارکہ سے پتہ لگتا ہے, جس کو کہ ہم نے پوائنٹ وائز اس کے بعد لکھا ہے کہ رمضان شریف کے متعلق امت محمدیہ صلی اللہ علیہ وسلم کی 5 خصوصیتیں جو نبی صلی اللہ علیہ وسلم نے فرمائی, ان میں سے پہلی یہ ہوتی ہے کہ روزے دار کے منہ کی بو مشک سے زیادہ اللہ تعالیٰ کے نزدیک پسندیدہ ہو جاتی ہے, ٹھیک ہے. تو یہ ایک یعنی ادروائز جو منہ کی بدبو ہے انسان کی وہ پسندیدہ چیز نہیں کہلائی, حتیٰ کہ نبی علیہ الصلوۃ والسلام جو ہے وہ اس بدبو کو چھپانے کی کوشش کرتے تھے, اور منہ کو صاف رکھنا یہ نبی صلی اللہ علیہ وسلم کی سنت ہے, اور مسواک کا کثرت کے ساتھ استعمال کرنا یہ نبی صلی اللہ علیہ وسلم کی سنت ہے, کیونکہ بدبو جو ہے نا منہ کی یہ اچھی چیز نہیں ہے, ٹھیک ہے, انسانوں کو بھی پسند نہیں ہوتی ہے اور حتیٰ کہ فرشتوں کو بھی پسند نہیں ہوتی ہے, ٹھیک ہے. تو منہ کی بدبو کو چھپانے کا حکم دیا گیا, مسواک کا استعمال کریں, ٹوتھ پیسٹ ٹوتھ برش کا استعمال کریں, کوئی نہ کوئی ایسی چیز جس سے کہ ماؤتھ فریشنر کا استعمال کریں, ठीक है, उमूमन जो है वो बीवियां जो है वो इस अजियत में मुबतला होती हैं कि उनके जो शौहर होते हैं उनके मुंह से बदबू आती है, लेकिन शौहर साहब को इसका एहसास नहीं होता। ठीक है, तो तमाम शौहरों को भी इस बात का ख्याल रखना चाहिए, और बीवियां तो उमूमी तौर पर रखती ही हैं इस बात का ख्याल, क्योंकि औरतों के अंदर नजाफत जो है और सफाई जो होती है उसकी हिस ज्यादा होती है, मर्दों के अंदर कम होती है। ठीक है, तो मर्दों को खास तौर पर बदबू को अपने मुंह से निकालने का इंतजाम करना चाहिए, और यानी एक तरबियती तौर पर यह बात की जा रही है कि मर्दों को ना अपने मुंह की बदबू को चेक करते रहना चाहिए, अपना मुंह अपना हाथ जो है वो अपने मुंह के सामने रख करके अपने मुंह से ना एक गोया के एक ब्रेथ जो है एक सांस जो है ना वो ब्लो करें अपने हाथ के ऊपर। तो अगर आपके मुंह के अंदर बदबू होगी ना तो आपको वो बदबू जो है वो हाथ से रिफ्लेक्ट होकर के आपके नाक के अंदर आ जाएगी। ठीक है, या तो ये काम करें या ये कि किसी से पूछ लें, अपनी बीवी से पूछ लें, अपने बच्चों से पूछ लें कि क्या मेरे मुंह में बदबू तो नहीं है। ठीक है, और अगर बदबू है ना तो उसको रिमूव करने के लिए कोई अमल करें, टूथपेस्ट करें जाकर के, ठीक है, मिसवाक करें जाकर के, या कोई माउथ फ्रेशनर जो है वो इस्तेमाल करें, या कोई ऐसी जो है वो मिंट वगैरह की जो चॉकलेट जो इवन जो कैंडीज होती हैं, इस तरह की कोई चीज इस्तेमाल करें, क्योंकि मुंह की बदबू जो है वो इससे अगले बंदे को बहुत अजियत होती है। अक्सर लोग इस बात का ख्याल नहीं रखते। ठीक है, लेकिन रमजानुल मुबारक के अंदर रोजा रखने की वजह से चूंकि पेट खाली होता है तो पेट के अंदर से ना बदबू बाकायदा इंसान के मुंह के अंदर आती है, तो ये जो रमजानुल मुबारक की बदबू होती है तो इसको अल्लाह ताला ने पसंदीदा करार दिया, क्योंकि ये बदबू जो है वो किसी और वजह से हो रही होती है, ये रोजे की वजह से बदबू हो रही होती है, ये बे एहतियाती की वजह से बदबू नहीं हो रही होती है। ठीक है, तो ये बदबू अल्लाह ताला क्या पसंदीदा हो जाती है, मुश्क से भी ज्यादा पसंदीदा हो जाती है। तो इससे क्या पता लगा कि खुशबू लगाना अल्लाह के यहां पसंदीदा अमल है। ठीक है, सुन्नत है ये खुशबू लगाना, तो अल्लाह के यहां पसंदीदा अमल है और बंदों को भी ये बहुत पसंदीदा होता है। ठीक है, लेकिन रमजानुल मुबारक के अंदर इस पसंदीदा अमल से भी ज्यादा पसंदीदा अमल क्या हो जाता है, मुंह की बदबू जो कि रोजे की वजह से पैदा होती है। ठीक है, फिर दूसरा बहुत बड़ी जो तब्दीली दूसरी आती है वो क्या कि दरिया की मछलियां नबी सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया कि रोजेदार के लिए दुआए मगफरत में मसरूफ हो जाती हैं। ठीक है, अदरवाइज ये जो मछलियां होती हैं तो ये अल्लाह ताला की तस्बीह कर रही होती हैं, हम्द सना कर रही होती हैं। ठीक है, लेकिन रमजानुल मुबारक के महीने में ये अल्लाह ताला खास रोजेदार की मगफरत के अंदर यानी एक एडिशनल ड्यूटी असाइन कर देते हैं, और उलमा ने फरमाया कि मछलियों से मुराद यहां पर सिर्फ मछलियां नहीं है बल्कि अल्लाह ताला की सारी मखलूक जो है ना वो मुराद है यहां पर, और मछलियों को तो सिर्फ तकरीबन तस्करा कर दिया गया। ठीक है, यानी बात सुनकर के समझ में आ गया कि अगर दरिया की मछलियां समंदर की मछलियां दुआ में मशगूल हो जाती हैं तो यानी अल्लाह ताला के लिए फिर बाकी मखलूक को भी दुआ में मशगूल कर देना कोई मुश्किल काम नहीं है। ठीक है, तो इसको कहते हैं कि तकरीबन मछलियों का जिक्र कर दिया लेकिन मकसूद जो है वो सारी मखलूक है जो कि रोजेदार की मफरत के लिए दुआ में मशरूफ हो जाती है। फिर जन्नत हर रोज उनके लिए सजाई जाती है, और अल्लाह ताला का सजाना क्या ही बात होगी उसकी, पहले ही जन्नत जो है वो ऐसी जगह है कि जहां पर हमारे तमाम ख्वाहिशात भी पूरी हो जाएंगी और ऐसी भी चीजें पूरी होंगी जिनका कि हमने कभी वहम गुमान भी नहीं किया था, लेकिन ऑलरेडी इतनी अच्छी जन्नत को रमजान और मुबारक के अंदर हर रोज मजीद एडोर्न किया जाता है, मजीद सजाया जाता है, तो हम तो तसव्वुर वैसे ही नहीं कर सकते जन्नत का, और रोजाना के सजाने के बाद जन्नत का क्या मामला होता होगा। यानी बेसिकली रमजान यानी ईमान वालों के इस्तकबाल की तैयारी देखें वहां पर की जा रही होती है। ठीक है, तो हमें भी जो है ना वो उस दिन यानी दावत जो देने वाले लोग हैं वो अपने दावत खाने के लिए इतनी तैयारी के अंदर इतनी तैयारी कर रहे होते हैं, तो जिन्होंने उस दावत को जाकर के अटेंड करना है वहां पे पहुंचना है तो उनकी भी तो जिम्मेदारी बनती है ना कि वो भी जो है वो अच्छी तरीके से सज बन करके अच्छी तरीके से पहन ओढ़ करके अच्छी तरीके से साफ सुथरे होकर के उस दावत के लिए अपने आप को तैयार करें। राइट, जब कोई प्रेसिडेंट आपको दावत के लिए बुलाए या कोई बहुत बड़ा शख्स जो है वो आपको दावत के लिए बुलाए तो आप ऐसे ही तो नहीं चले जाते ना भाग करके वहां पर कि भाई दावत के लिए बुलाए चलो मैं खाने खाऊंगा जाकर के, आप अच्छे कपड़े भी तो पहनते हैं ना, आप नहाते धोते भी तो हैं ना, आप खुशबू भी तो लगाते हैं ना, आप देखते भी तो हैं ये आईने के सामने खड़े होकर के कि भाई मैं इतनी बड़ी दावत में और इतने बड़े की दावत में जा रहा हूं तो मेरे अंदर कोई ऐसी फॉल्ट ना हो। इसी तरीके से ईमान वाले भी जो है वो अपने आप को गुनाहों की फॉल्ट से इस दुनिया के अंदर पाक करता है कि मैं अपने परवरदिगार की दावत वाली जगह के ऊपर जाने की उम्मीद रखता हूं। तो जन्नत उसके लिए सजाई जा रही होती है, वहां से काम पूरा होता है, बस हमारा काम जो है ना वो हमें पूरा करना चाहिए। फिर چوتھی بات جو نبی صلی اللہ علیہ وسلم نے اس حدیث کے اندر فرمائی کہ سرکش شیاطین جو ہے وہ قید کر دیے جاتے ہیں. ٹھیک ہے, تو اس کی تفصیل میں علماء نے یہ بھی لکھا کہ سارے شیاطین قید کر دیے جاتے ہیں, اور اس کی ایک تفصیل یہ بھی ہے کہ سارے شیاطین قید نہیں کیے جاتے, لیکن جو بڑے سب سے زیادہ ریبیلیس اور سرکش شیاطین ہوتے ہیں وہ قید کر دیے جاتے ہیں. ٹھیک ہے, تو اس طریقے سے اللہ تعالیٰ ہمارے لیے آسانی والا معاملہ کر دیتے ہیں کہ ہمارے جو دشمن ہیں نا, جنہوں نے کہ قسم کھائی ہے ہمیں برباد کرنے کی, ناکام کرنے کی, اللہ تعالیٰ ان کو قید کر کے ہمارے لیے بیرونی طور پر حفاظت کا انتظام کر دیتے ہیں. اب ہمارے لیے صرف اتنا کام ہو جاتا ہے کہ ہم اندرونی طور پر اپنے اوپر محنت کریں اور اللہ تعالیٰ کے مقرب بندے بن جائیں, تو اللہ تعالیٰ آسانی کر دیتے ہیں. ٹھیک ہے, یہ حدیث جو ہے اس کا یہ جز اس بات کی بھی دلیل ہے کہ پھر رمضان المبارک کے مہینے میں جو ہم گناہ کرتے ہیں تو وہ گناہ پھر ہم کیوں کر رہے ہوتے ہیں؟ اگر صرف شیطان کی وجہ سے ہم گناہ کر رہے ہوتے تو پھر تو شیطان بند ہو جاتے ہیں. رمضان المبارک میں کوئی گناہ نہیں کرنا چاہیے کسی بھی انسان کو. ٹھیک ہے, تو یہ اس بات کی دلیل ہے کہ نہیں, ہم جو گناہ کر رہے ہوتے ہیں وہ ہم صرف شیطان کی وجہ سے نہیں کر رہے ہوتے ہیں, بلکہ ہم اپنے نفس کی سرکشی کی وجہ سے بھی گناہ کر رہے ہوتے ہیں. تو ہمارا نفس جو ہے نا, جو کہ ہمارا اپنا حصہ ہے, ہمارے وجود کا حصہ ہے, ہمارا اندر کا بھیدی ہے, وہ نفس بھی ہمارا بہت بڑا دشمن ہے, کیونکہ بیرونی دشمن کے بند ہونے کے باوجود وہ نفس جو ہے وہ اتنا ہمارا پامال ہو چکا ہوتا ہے, بلکہ پامال نہیں اتنا گندا ہو چکا ہوتا ہے کہ وہ ہمیں گناہ پھر بھی کرواتا رہتا ہے. ٹھیک ہے, تو اندرونی دشمن کی فکر بھی ہمیں کرنی ہے, صرف بیرونی دشمن کی فکر نہیں کرنی. ہمارا تو یہ حال ہے کہ نہ تو ہم اندرونی دشمن کی فکر کرتے ہیں نہ ہم بیرونی دشمن کی فکر کرتے ہیں, تو ایسا شخص جو ہے وہ کیا کرے گا بھائی. بہرحال پانچواں نقطہ جو اس حدیث کے اندر ہے کہ آخری رات میں روزے داروں کی مغفرت کر دی جاتی ہے, کہ جو اللہ تعالیٰ کی رحمت کی امید کر کے اس مہینے کے اندر روزے رکھتے ہیں اور رات کو قیام کرتے ہیں, ایسے لوگ جو ہیں وہ آخرت یعنی اللہ تعالیٰ کی مغفرت کی امید کے حقدار بنتے ہیں, اور اللہ تعالیٰ جو ہے وہ خصوصاً لیلۃ الجائزہ کی رات میں بہت بڑی تعداد کے اندر ایمان والوں کی مغفرت فرماتے ہیں. بہرحال مغفرت ہی کا یہ مہینہ ہے, اس مہینے کے اندر اللہ تعالیٰ نے ہمارے لیے نیک بننا بھی آسان فرما دیا اور ہمیں بہت سارے مواقع عطا فرما دیے کہ ہم اپنی مغفرت کروا لیں اس مہینے کے اندر. باقی نیکسٹ سلائیڈ کے اوپر میں نے لکھا تھا کہ عالم امر اور عالم خلق کے اندر تغیر, تو یہ تو ہم آلریڈی ڈسکس کر چکے ہیں. باقی یہ کہ کرنی تھی مغفرت بہانے بنا دیے, بیسیکلی اللہ تعالیٰ ایمان والوں کی مغفرت کرنا چاہتے ہیں. اللہ تعالیٰ نہیں چاہتے کہ ہم عذاب کا شکار ہوں اور ہماری آخرت خراب ہو, اللہ تعالیٰ تو یہ بھی نہیں چاہتے کہ ہماری دنیا بھی خراب ہو. ٹھیک ہے, لیکن دنیا کے اندر تو ایمان والے جو گناہ کرتے ہیں تو اس کی وجہ سے ان کو کوئی نہ کوئی اللہ تعالیٰ اس دنیا کے اندر ہی جو ہے وہ ایسی معاملہ دکھا کر کے ان کے گناہوں کو معاف کر دیتے ہیں. کوئی اذیت آ گئی, کوئی مصیبت آ گئی, پریشانی آ گئی, کوئی بیماری آ گئی وغیرہ, اس طریقے سے جو ہے وہ ہمارے گناہ اس دنیا کے اندر جھڑتے ہی رہتے ہیں. تو اس دنیا کے اندر تو ہمیں کچھ نہ کچھ تکلیف اٹھانی پڑتی ہے اپنے ہاتھوں کی کمائی کی وجہ سے, لیکن آخرت کے اندر جو ہے اللہ تعالیٰ نہیں چاہتا ہے کہ ایمان والے جنہوں نے اللہ تعالیٰ کی تصدیق کری, رسولوں کی تصدیق کری, کتاب کی تصدیق کری, ان ساری چیزوں کی تصدیق کری ہے, تو وہ لوگ جو ہے وہ جہنم کے اندر جلتے رہیں اور کافروں کے ساتھ جو ہے نا ان کا معاملہ کیا جائے. تو اس وجہ سے اللہ تعالیٰ نے بہت سارے مواقع ایسے دیے ہیں کہ جن کی وجہ سے کہ اللہ تعالیٰ پھر آخرت میں اس کو بہانہ بنا کر کے ہماری مغفرت فرما دیں گے. جنت آن سیل کا کانسیپٹ یہی ہے کہ بھائی ویسے تو جنت ایسی جگہ ہے کہ جہاں پر کہ ہم جیسے لوگ جو ہے نا وہ پہنچنے کا تصور ہی نہیں کر سکتے, اس لیے کہ اتنی پاکیزہ جگہ اور ہم اتنے گندے, کوئی آپس میں مماثلت ہی نہیں ہے, کوئی جو ہے وہ ہمارا جنت کے ساتھ جو ہے وہ ایسا رشتہ ہی نہیں بنتا کہ ہم جنت میں پہنچ سکیں, تو ہم بیسیکلی افورڈ نہیں کر سکتے جنت میں پہنچنا. ٹھیک ہے, تو جنت کی پرائس بہت زیادہ ہے, تقویٰ ہے جنت کی پرائس, اور ہم جو ہے بہت گناہگار ہیں. تو جب غریب لوگ کسی مہنگی چیز کو افورڈ نہیں کر سکتے نا, تو کیا ہوتا ہے کہ کبھی کبھی اس مہنگی چیز کے اوپر سیل لگا لی جاتی ہے. سیل لگانے سے کیا ہوتا ہے کہ اب غریب غربا بھی جو ہے نا وہ اس مہنگی چیز کو افورڈ کر لیتے ہیں. جیسے کہ ایک چیز تھی جو کہ $1,000 کی تھی یا لاکھ روپے کی تھی, ایک غریب آدمی لاکھ روپے کی چیز نہیں خرید سکتا. ٹھیک ہے, تو कभी जो है वो फिर उसके मैन्युफैक्चरर जो है वो सेल लगा देते हैं, तो अब वही लाख रुपए की चीज सिर्फ 1000 रुपए में मिलना शुरू हो जाती है, 2000 रुपए में मिलना शुरू हो जाती है, ठीक है। तो अब गरीब लोग भी अफोर्ड कर लेते हैं, तो जन्नत का भी यही मामला होता है कि रमजान और वार के महीने में अल्लाह ताला उस जन्नत को सेल पे लगा देते हैं। हम जैसे गुनाहगार और कमजोर लोग भी जो कि बड़ी बड़ी कुर्बानियां नहीं सह सकते हैं, जैसे कि हमारे अकाबरीन ने, हमारे बड़ों ने सही, तो हम जैसे लोग भी जो है ना वो थोड़ा अमल करके उसके बदले में ज्यादा सवाब कमा करके और ज्यादा आसानी से गुनाहों से बच करके उस जन्नत को अफोर्ड करने के काबिल हो जाते हैं। तो ये जन्नत की सेल का कॉन्सेप्ट है जो कि हमारे बड़े जो है वो बार बार हमें याद दिलाते हैं कि भाई इस महीने में तो सेल लग गई है, अब तो तुम आसानी से जन्नत को कमा लो, इस महीने को तो कम से कम जाया ना करो। इसके बाद इस आयत का जो अगला टुकड़ा है वो है कमा कुतिबा अलल्लज़ीन मिन क़ब्लिकुम, कि जैसे कि तुम्हारे से पहले लोगों के ऊपर ये फर्ज किया गया था, ठीक है। तो इसकी तशरीह में उलमा फरमाते हैं कि भाई अल्लाह ताला ना हमें ये याद दिला रहे हैं कि देखो तुम ये मत समझो कि मैं तुमसे नाराज था इस वजह से मैंने तुम्हारे ऊपर ये पाबंदी लगा दी है रमजान मुबारक के महीने में, ठीक है। ना ये समझो कि मेरा जो रिस्क था वो रिस्क जो है वो कुछ कम पड़ गया है, तो इस वजह से मैंने बजटिंग कर दी है उस रिस्क की, यानी राशन लगा दिया है कि इस महीने में ना तुम कम खाओ और कम पियो, ठीक है। तो इसकी ये दोनों रीजंस नहीं है कि मैं तुमसे नाराज हूं या मैंने कोई बजटिंग कर दी है, बल्कि ये तो एक इबादत का काम है जो कि मैंने तुमसे पहले उम्मतों के ऊपर भी फर्ज किया था, ठीक है। तो यानी दूसरों के बारे में भी जब हम कोई बात सुन लेते हैं ना कि ये मामला दूसरे के साथ भी हो रहा है, तो अब हमारे लिए उसको सहना आसान हो जाता है। और अगर खाली आपके जहन में ये बात बन जाए कि जी आप अकेले ही पेनलाइज किए जा रहे हैं या आप अकेले ही जो है वो इस मुसीबत में मुब्तला हैं, तो उस मुसीबत को सहना बहुत मुश्किल हो जाता है। हमें याद पड़ता है कि कभी हम जब अपने स्कूल में सुबह को जाते थे ना, तो कभी पहुंचने में देर हो जाती थी, ठीक है। तो जब देर हो जाती थी और असेंबली निकल जाती थी, असेंबली का टाइम खत्म हो जाता था, तो जो लोग देर से आते थे ना, तो जो इंस्ट्रक्टर होते थे या पीटी इंचार्ज होते थे, ये जो भी एडमिनिस्ट्रेटर साहब होते थे, वो देर से आने वालों को ना अलग से खड़ा कर देते थे, ठीक है। तो अगर देर से आने वाला सिर्फ एक बच्चा होता था ना, या अगर हम कभी सिर्फ अकेले होते थे, तो फिर लिटरली थर थर कांप रहे होते थे कि बस पता नहीं अब मेरे साथ क्या होगा। लेकिन कभी जो है ना देर से आने वाले काफी लोग होते थे, तो एक लंबी लाइन बन जाती थी। अब अपने साथ दूसरों को भी देख करके ना एक ढारस बन जाती थी कि भाई जो भी सजा होगी हम सब मिल करके बांट लेंगे, और यानी एक तरह की एक दूसरे को सपोर्ट बन जाती थी, ठीक है। तो इस तरह इसकी भी समझ ऐसी की जा सकती है कि भाई ये रोजे वाला जो मामला है, अल्लाह ने सिर्फ इस उम्मत के ऊपर नहीं रखा है बल्कि पिछली उम्मतों के ऊपर भी इस तरह का मामला रखा था, तो इस वजह से आप इतना परेशान ना हो, इसको अल्लाह ताला की नाराजगी का सबब ना बने, ना समझें, ठीक है। तो इसके बारे में उलमा ने तफसील लिखी कि भाई हजरत बीवी मरियम अलैहिस्सलाम जो है उनकी रोजे का जिक्र कुरान के अंदर है, लेकिन उनका रोजा जो है वो बस एक थोड़ी सी डिफरेंट शक्ल का रोजा होता था। उसी तरह दाऊद अलैहिस्सलाम का रोजा, उसका भी हमें हदीसों से पता लगता है, सौम दाऊदी जिसको कहते हैं, कि वो एक दिन इफ्तार किया करते थे और एक दिन रोजा रखा करते थे, यानी एक दिन खाते थे और एक दिन रोजा रखते थे। मूसा अलैहिस्सलाम के भी रोजे का जिक्र है, ईसा अलैहिस्सलाम की उम्मत के अंदर भी रोजा आज भी किसी दूसरी शक्ल के अंदर मौजूद है। यहूदी भी रोजा रखते हैं, ईसाई भी रोजा रखते हैं, हत्ता के हिंदू ब्राह्मण भी रोजा रखते हैं, लेकिन हर एक के रोजे की शक्ल जो है ना वो डिफरेंट है। किसी के यहाँ पीने की चीजों से रोजा रखा जाता है, किसी के यहाँ जो है वो चुप कर रोजा रखा जाता है, किसी के यहाँ जो है किसी और शक्ल का रोजा रखा जाता है, लेकिन रोजा एक ऐसी इबादत है जो कि पिछली उम्मतों से चली आ रही है और इस उम्मत के अंदर भी ये मौजूद है। अब इस आयत का जो आखिरी हिस्सा है लअल्लकुम तत्तकून, इसको कवर करने से पहले जो मुदस्सिर इकबाल साहब ने लिखा है वो मैं जरा पढ़ लेता हूँ, क्या फरमाते हैं आप, एक मिनट। अच्छा, इसको पढ़ने के लिए इसको एक मिनट इसको जरा मिनिमाइज करना। एक जनरल क्वेश्चन है कि मसलक से क्या मुराद है, कुछ हजरात ये डिस्कस करते हैं कि मसलक में नहीं पढ़ना चाहिए, मसलक की तारीख तो ज्यादा पुरानी नहीं है, नबी सल्लल्लाहु अलैहि वसल्लम का कौन सा मसलक था, कुछ तहकीक करके इसके अलावा कुरान और हदीस से दीन फहमी पे तवज्जो देनी चाहिए, तमाम
مکتبہ فکر کی باتیں بات سنیں لیکن بلائنڈ تقلید ٹھیک نہیں ہے، پلیز کریکٹ، تھینکس. یہ مسلک اور بلائنڈ تقلید اور قرآن اور حدیث سے ڈائریکٹ دین فہمی، ٹھیک ہے، یہ ساری چیزیں جو ہے نا میں نے اشارتاً پہلی سلائیڈ کے اندر کور کری تھی، ٹھیک ہے، جس کے اندر کے سومو رویتہی و افطرو رویتہی کی حدیث کو استعمال کر کے بات کری تھی کہ بظاہر جو ہے وہ اس سے کچھ اور بات سمجھ میں آ رہی ہے لیکن حقیقت اس کی کچھ اور ہے، ٹھیک ہے. تو اس وقت یہ بات سمجھا دی تھی کہ عوام الناس جب حدیثوں کو پڑھ کر کے خود سے دین فہمی کی کوشش کرتے ہیں نا تو وہ غلط نتیجے پہ پہنچتے ہیں، ٹھیک ہے. تو یہ خود سے دین فہمی جو ہے نا یہ بات کری تھی کہ یہ بیسیکلی صرف ایک نعرہ ہے اور اس سے زیادہ اس کی کوئی حقیقت نہیں ہے. جو علماء کرام نے دین کو سمجھا ہے جیسے کہ صحابہ کرام نے سمجھا تھا، اور صحابہ کرام کے بعد جتنے امت کے اندر علماء ہیں انہوں نے اپنے اپنے زمانے کی تقاضوں کے تحت جو ہے وہ دین کو ایکسپلین کیا ہے عوام الناس کو کہ جی آج کے دور کے اندر ہم کیا کریں گے، آج کے دور کے اندر ہم کیسے عمل کریں گے، ٹھیک ہے. تو علماء کرام سے دین کی سمجھ لی جاتی ہے اور یہی جو ہے نا وہ دین کے اوپر عمل کرنے کا صحیح طریقہ بھی ہے اور اونلی طریقہ بھی ہے، اونلی واحد طریقہ یہی ہے، ٹھیک ہے. جب عوام الناس علماء کی مدد کے بغیر دین کی فہم کو خود سے حاصل کرنے کی کوشش کرتے ہیں نا تو وہ کر نہیں پاتے، وہ ممکن ہی نہیں ہے، ٹھیک ہے. یہ کوشش کر کے آپ دیکھ لیں، بے شک اپنی زندگی کو کچھ سال اس کے اوپر لگا لیں، لیکن ایونچولی اگر یعنی نیک نیتی کے ساتھ یہ کام کر رہے ہوں گے نا تو ایونچولی آپ اسی نتیجے پہ پہنچیں گے کہ یہ ممکن ہی نہیں تھا، ٹھیک ہے. تو یہ تو پوری پھر ایک الگ ڈسکشن مزید بھی کی جا سکتی ہے اس کے اوپر، وہ ہم کسی اور ٹاپک کسی اور موقع کے اوپر ہی کریں گے. یا یہ کہ بہت سارے اس حدیث کے بیان جو ہے نا اس ٹاپک کے اوپر ہوتے ہیں کہ یہ جو معاملہ ہے یہ ایسے نہیں ہے، تو ان بیانات کو ہم آپ کو بعد میں ریفر کر دیں گے تاکہ آپ کو بھی یہ بات سمجھ میں آ جائے کہ بیسیکلی علماء ہی کی ہم نے تقلید کرنی ہے، ٹھیک ہے. باقی یہ کہ اس میں جو اس آیت کا آخری حصہ ہے لعلکم تتقون، تو اس میں اللہ تعالیٰ نے روزے کا مقصد بیان کر دیا کہ مقصد روزے کا یہ ہے کہ ہم متقی بن جائیں. تو متقی بننے کے لیے سمجھنا تقویٰ کو ضروری ہے کہ تقویٰ مطلب کیا ہوتا ہے. تقویٰ کا مطلب یہ ہوتا ہے کہ بچ کر کے چلنا، وقا یقی کا مطلب ہوتا ہے بچنا، ٹھیک ہے. تو تقویٰ کہتے ہیں بچ کے چلنا، احتیاط کی زندگی گزارنا. تو یہ احتیاط کی زندگی گزارنا روزے سے کیسے آسان بن جاتا ہے، کیونکہ اللہ تعالیٰ نے فرمایا لعلکم تتقون، کہ شاید کہ تم تاکہ تم متقی بن جاؤ. تو روزے سے اس کے اندر فائدہ کیسے ہوتا ہے، اس کانسیپٹ کو ذرا سا سمجھ کر کے ہم کلاس ختم کر دیں گے. وہ یہ ہے کہ رمضان المبارک کے اندر بیسیکلی جو ہم کر رہے ہوتے ہیں نا وہ کر یہ رہے ہوتے ہیں کہ ہم اپنے خواہشات کو کرٹ کر رہے ہوتے ہیں، سپریس کر رہے ہوتے ہیں، دبا رہے ہوتے ہیں، ٹھیک ہے. کیونکہ یہی ہوتا ہے نا رمضان کے اندر دو میجر کام کرتے ہیں کہ رمضان یعنی روزے کے دوران ہم کھانا پینا بند کر دیتے ہیں، حلال چیزوں کا بھی، ٹھیک ہے، حلال چیزیں بھی کھانا پینا بند کر دیتے ہیں. اور دوسرا ہم کیا کام کرتے ہیں کہ ہم جو ہے وہ یعنی جو میاں بیوی کے تعلقات ہوتے ہیں ان سے رک جاتے ہیں، ٹھیک ہے. تو یہ تو منیمم پابندی ہے جو کہ ہم اپنے اوپر لگا لیتے ہیں روزے کے دوران، ٹھیک ہے. اور جب روزہ نہیں ہوتا تو اس وقت کیا کام کر رہے ہوتے ہیں، جس وقت روزہ نہیں ہوتا نا اس وقت ہم یہ کام کر رہے ہوتے ہیں کہ ہم اپنی عبادتیں بڑھا دیتے ہیں، جس کو کہ قیام اللیل کہتے ہیں، تراوی کہتے ہیں، ٹھیک ہے. بہت سارے لوگ تہجد بھی باقاعدگی سے پڑھنا شروع کر دیتے ہیں، لیکن تراوی تو ماشاءاللہ اکثر لوگ جو ہیں وہ پڑھتے ہی ہیں. تو کیا دو میجر کام ہو رہے ہیں، ایک کام یہ ہو رہا ہے کہ ڈیورنگ دا ڈے دن کے دوران ہم خواہشات کو کرب کر رہے ہیں، اور ڈیورنگ دا نائٹ ہم جو ہے نا وہ عبادات کو بڑھا رہے ہیں. پورے سال کے اندر ہم یہ کام نہیں کر پاتے ہیں، لیکن اس مہینے کے اندر ہم یہ دونوں کام کر رہے ہوتے ہیں. تو ان دونوں کاموں سے دراصل ہمارے اوپر ہو کیا رہا ہوتا ہے فائدہ، جس سے کہ ہمارے لیے تقویٰ حاصل کرنا آسان ہو جاتا ہے، لعلکم تتقون ہو جاتا ہے. وہ ایسے ہوتا ہے کہ جب انسان اپنے نفس کی خواہشات کو کرٹ کرتا ہے نا، روکتا ہے، سپریس کرتا ہے،
تو اس کا نتیجہ یہ نکلتا ہے کہ اس کا جو نفس ہے نا وہ کمزور ہوتا ہے. ٹھیک ہے, اس کا نفس جو ہے وہ کمزور ہوتا ہے. پہلے اس کا نفس جو ہے وہ ڈرائیونگ سیٹ کے اوپر بیٹھا ہوا تھا. ٹھیک ہے, جیسے انسان کی جو زندگی ہوتی ہے نا اس کو ایک گاڑی سے تشبیہ دیں. ٹھیک ہے, اس گاڑی کے اندر ایک ڈرائیور ہوتا ہے. وہ ڈرائیور جو ہوتا ہے نا وہ اس گاڑی کو جہاں لے جانا چاہتا ہے وہ لے کر کے جاتا ہے. ٹھیک ہے, تو ڈرائیونگ سیٹ کے اوپر جو چیز بیٹھی ہوتی ہے یہ سب سے زیادہ امپورٹنٹ ہوتی ہے. اور ڈرائیونگ سیٹ کے اوپر جو بیٹھا ہوا شخص ہوتا ہے وہ بہت ایک مضبوط حیثیت رکھتا ہے. ٹھیک ہے, تو اگر ہم اپنی گاڑی کو لیٹس سے جنت کی طرف لے جانا چاہتے ہیں, ٹھیک ہے, تو ڈرائیور ہمارا ایسا ہونا چاہیے جو کہ جنت جانے کا شوق رکھتا ہو. ٹھیک ہے, وہ جنت جانے کا ارادہ رکھتا ہو, جنت کی طرف جانے کا یعنی اس کے اندر ایک جذبہ ہو. ٹھیک ہے, لیکن اگر آپ کا ڈرائیور ایسا ہے جو کہ جنت کی طرف جانے کا کوئی جذبہ نہیں رکھتا, کوئی شوق نہیں رکھتا, ٹھیک ہے, تو اب اگر آپ پیچھے سے بیٹھے بیٹھے اس کو کتنے ہی انسٹرکشن دیتے نا کہ جی مجھے تو جنت جانا ہے, مجھے تو جنت جانا ہے, تو آپ کے انسٹرکشن دینے کا کوئی فائدہ نہیں ہوگا. اس لیے کہ آپ کا ڈرائیور غلط ہے, آپ کی گاڑی کا ڈرائیور جو ہے وہ غلط ہے. وہ ڈرائیور جو ہے وہ آپ کی گاڑی کو جنت نہیں لے جانا چاہتا, ٹھیک ہے, وہ جہنم لے جانا چاہتا ہے. آپ پیچھے سے اس کو کتنے ہی کہتے رہے, کتنے ہی اس کو جو ہے وہ یعنی یاد دہانی کراتے رہے, وہ اس نے تو جنت نہیں جانا ہے نا. تو آپ کو کیا کرنا چاہیے, آپ کو یہ کرنا چاہیے کہ آپ کسی طریقے سے اس ڈرائیور کو ڈرائیونگ سیٹ سے ہٹائیں. ٹھیک ہے, اس ڈرائیور کو ڈرائیونگ سیٹ سے ہٹائیں اور اس کو ایسے ڈرائیور سے ریپلیس کریں جو کہ جنت جانا چاہتا ہے. ٹھیک ہے, لیکن آپ یہ کام کر نہیں سکتے اگر وہ ڈرائیور جو ہے وہ آپ سے زیادہ مضبوط ہو, اگر اس کی طاقت جو ہے وہ آپ سے زیادہ ہے نا. اب آپ اس کو ڈرائیونگ سیٹ سے نہیں ہٹا سکتے, اس لیے کہ آپ کیا کریں گے, آپ زیادہ سے زیادہ اس سے لڑ لیں گے, آپ زیادہ سے زیادہ جو ہے نا اس کو کنوینس کرنے کی کوشش کر لیں گے, لیکن وہ چونکہ زیادہ مضبوط ہے اس وجہ سے آپ اس کو ڈرائیونگ سیٹ سے ہٹا نہیں سکیں گے. ٹھیک ہے, تو اس کے لیے آپ کو دو کام کرنے پڑیں گے. کیا کام کرنے پڑیں گے دو کام, ایک کام یہ ہوگا کہ آپ کو اس کو کمزور کرنا پڑے گا, کسی نہ کسی طریقے سے آپ اس کو کمزور کریں, ایک کام. اور دوسرا کام کیا کرنا ہوگا, اگر کلاس والے اس کا جواب دیں تھوڑی سی آپ سے کی طرف سے بھی فیڈ بیک مل جائے. دوسرا کام کیا کرنا پڑے گا, جی آخری پوائنٹ تقریباً آخری پوائنٹ ہے, اس کے بعد انشاءاللہ ختم کر لیں گے. یہ پوائنٹ ذرا آپ لوگ تھوڑا فیڈ بیک دینا. ایک کام کرنا ہوگا ڈرائیور کو کمزور کرنا ہوگا, اور دوسرا کام کیا کرنا ہوگا, گناہ سے بچیں. نہیں میں تو ڈرائیور کی میں گاڑی کی مثال دے رہا ہوں, تو گاڑی کی ہی کانٹیکسٹ میں بات کریں کہ جی ڈرائیور کو کمزور کرنا ہوگا اور دوسرا کام کیا کرنا ہوگا. جی چلے ٹھیک ہے, دوسرا کام یہ کرنا ہوگا, بہت ہی سمپل سا بلکہ سمجھنے کے ایک obvious سی بات ہے. ٹھیک ہے, شاید اس وجہ سے بھی آپ اس کے جواب نہیں دے پا رہے ہیں. دوسرا کام یہ کرنا ہوگا کہ ہاں فہد صاحب نے بالکل صحیح جواب دیا, اپنے آپ کو طاقتور کرنا ہوگا. ٹھیک ہے, اپنے آپ کو طاقتور کرنا ہوگا, اس کو کمزور کرنا ہوگا. ٹھیک ہے, یہ کام آپ کو کرنا پڑے گا, یہ دو کام کرنے پڑیں گے, اس کو کمزور کریں اور اپنے آپ کو طاقتور کریں. اب کمزوری اور طاقتور والا معاملہ دنیا میں کیسے ہوتا ہے, ٹھیک ہے, خوراک دے کر کے ہوتا ہے. ٹھیک ہے, کھانے دے کر کے کسی کو طاقتور کرتے ہیں, اچھے جو یعنی جو اچھے کھانے ہوتے ہیں, ہیلدی قسم کے کھانے ہوتے ہیں, وہ کسی کو کھلائیں اور اس کو جو ہے وہ تھوڑی ایکسرسائز وغیرہ کروائیں. یہ دو کام ہوتے ہیں طاقتور ہونے کے. ٹھیک ہے, ایکسرسائز وغیرہ کرنا اور اچھی خوراک کھانا, ایسے انسان طاقتور ہو جاتا ہے. اور کمزور کرنے کا کیا طریقہ ہوتا ہے کہ ایکسرسائز جو ہے وہ کم کر دیں, ٹھیک ہے, اور کھانا اچھا کھانا بند کر دیں, تو آپ کمزور ہو جائیں گے. ٹھیک ہے, تو یہ دو طریقے ہوتے ہیں. تو نفس کو جب آپ کمزور کرنا چاہتے ہیں تو اس کے لیے نفس کی جو ایکسرسائزز ہوتی ہیں نا ان کو کم کرنا ہوتا ہے تاکہ وہ سست بن جائے. جو ایکسرسائز نہیں کرتا وہ کیا کرتا ہے, کیا ہوتا ہے, سست ہو جاتا ہے, رائٹ. اور اس کو جو اچھی غذا دے رہے تھے نا آپ, اس کی من پسند کی غذا, وہ غذا دینی بند کر دیں. یہ دو کام جب آپ کرتے ہیں نا تو آپ کا نفس کمزور ہو جاتا ہے. ٹھیک ہے, تو نفس کی ایکسرسائز کیا ہوتی ہیں, اور نفس کی غذا کیا ہوتی ہے جو اس کو کم مضبوط کرتی ہے؟ نفس کی غذا جو ہوتی ہے وہ اس کی خواہشات کو پورا کرنا ہوتا ہے، ٹھیک ہے، جو کہ کھانا پینا ہوتا ہے، کھانے پینے کی چیزیں، جو اس کا من چاہتا ہے وہ کھائے، جو اس کا من چاہتا ہے پیئے، ٹھیک ہے، جو اس کا من چاہتا ہے دیکھے، جو اس کا من چاہتا ہے بولے، جو اس کا من چاہتا ہے سنے، یہ اس کی غذا ہے، ٹھیک ہے. تو ان چیزوں کو بند کرنا ہوتا ہے رمضان المبارک کے مہینے میں. اور اس کو سست کرنے سے کیا مراد ہوتا ہے کہ جو اس کی ایکسرسائزز ہوتی ہیں نا، ان ایکسرسائزز کو بند کر دینا ہوتا ہے، جس سے کہ نفس جو ہے وہ مضبوط ہوتا ہے. تو نفس کی ایکسرسائز کیا ہوتی ہے؟ بری جگہ کے اوپر جانا، گناہ کے مقام کے اوپر جانا، گناہ کے کام جو ہے وہ کرنا، ٹھیک ہے، یہ ساری جو ہے وہ نفس کی ایکسرسائزز ہوتی ہیں. جب آپ یہ دونوں کام رمضان المبارک کے اندر بند کر دیتے ہیں نا، تو آپ کا یہ جو ڈرائیور ہے نا، جو آپ کی گاڑی کو جہنم کی طرف لے جا رہا ہے، یہ اتنا یہ کمزور ہو جاتا ہے. پھر اس کے بعد آپ اپنے آپ کو مضبوط کرنے کے اوپر بھی محنت کر رہے ہوتے ہیں. اپنے آپ کو مضبوط کرنے کے اوپر محنت کیا کر رہے ہوتے ہیں؟ آپ جو ہیں بیسیکلی روح ہیں. آپ کی اصل حقیقت کیا ہے؟ آپ روح ہیں، ٹھیک ہے، کیونکہ آپ عالم الارواح سے یہاں پر آئے ہیں اور اس دنیا سے آپ نے واپس جو ہے وہ عالم الارواح کے اندر جانا ہے، جس کو برزخ کہتے ہیں، ٹھیک ہے. تو حقیقت آپ کی کیا ہے؟ ہماری کیا ہے؟ روح ہے، ٹھیک ہے. تو ہم اپنی روح کو طاقتور کیسے کرتے ہیں؟ ہم روح کو طاقتور کرتے ہیں روحانی چیزیں استعمال کر کے اور روحانی ایکسرسائزز کر کے، ٹھیک ہے، روحانی غذا استعمال کر کے اور روحانی ایکسرسائز کر کے. تو روحانی غذا کیا ہوتی ہے؟ جو ہم رات کو نماز پڑھتے ہیں، رات کو جو ہم تلاوت سنتے ہیں نا، یہ روحانی غذا ہے. جو دن کے اندر ہم تلاوت کرتے ہیں یا رات کی تنہائی میں تلاوت کرتے ہیں، یہ روحانی غذا ہے. یا ذکر کرتے ہیں، ٹھیک ہے، اللہ تعالیٰ کو یاد کرتے ہیں دل کے اندر، زبان کے اندر، یہ روحانی غذا ہے. اور روحانی ایکسرسائزز کیا ہوتی ہیں؟ کہ جب ہم تراوی کے اندر کھڑے ہوتے ہیں، لمبی تراویاں پڑھ رہے ہوتے ہیں، پھر اس کے بعد تہجد کے اندر دوبارہ کھڑے ہو جاتے ہیں، یہ سب سب جو ہے وہ روحانی ایکسرسائزز ہیں. تو جب ہم روحانی ایکسرسائزز کرتے ہیں اور روحانی غذا کھاتے ہیں، تو ہماری روح مضبوط ہو جاتی ہے. جب ہماری روح مضبوط ہو جاتی ہے اور ہمارا نفس کمزور ہو جاتا ہے، اب ہم اپنے گاڑی کی ڈرائیونگ سیٹ کے اوپر سے اس گندے ڈرائیور کو بائی فورس ہٹا کر کے جو ہمارا دل ہے نا، ہمارے روح کا جو مرکز ہے، اس کو اس ڈرائیونگ سیٹ کے اوپر بٹھا دیتے ہیں. اور ہمارا دل جہنم نہیں جانا چاہتا، ہمارا دل صرف اور صرف جنت جانا چاہتا ہے، ٹھیک ہے. مسئلہ ہمارا سارا یہ ہے کہ ہمارا دل بہت کمزور ہے، ٹھیک ہے، اس وجہ سے وہ پیچھے بیٹھا ہوا ہے اور پیچھے بیٹھ کر کے خالی باتیں کیا چلا جا رہا ہے، رائٹ. وہ ڈرائیو تو نہیں کر رہا گاڑی کو، وہ ڈرائیو نہیں کر رہا، تو ڈرائیو تو بھائی دشمن کر رہا ہے، جو نفس ہے، ٹھیک ہے. تو ہم نے بیسکلی اس نفس کو کمزور کرنا ہے تاکہ اس کو ڈرائیونگ سیٹ کے اوپر سے ہم ہٹا سکیں، اور اپنے دل کو مضبوط کرنا ہے، اپنی روح کو مضبوط کرنا ہے، تاکہ اس کا جو مرکز دل ہے نا، وہ ڈرائیونگ سیٹ کے اوپر آ کر کے نفس کو ریپلیس کر سکے. تو بیسکلی جب ہم یہ دونوں کام کر رہے ہوتے ہیں کہ اس کو کمزور کرنا اور اپنے دل کو یا اپنی روح کو مضبوط کرنا، تو اس سے پھر ہمیں لعلکم تتقون کا مقصد صوم جو ہے نا، وہ حاصل ہو رہا ہوتا ہے. اور اگر ہم یہ دونوں کام نہیں کر رہے ہوتے ہیں نا، تو رمضان المبارک کا مہینہ آتا ہے اور وہ چلا جاتا ہے اور ہمارا بال بھی نہیں بکا ہوتا، ٹھیک ہے، ہم ٹس سے مس نہیں ہوتے، کوئی فرق نہیں پڑتا ہماری زندگی کے اندر، ٹھیک ہے. تو وہ رمضان المبارک کے اندر عبادت نہیں کر کے پھر ثواب کے کام ہم اپنے نام اعمال کے اندر لکھوا تو دیتے ہیں، اور اللہ تعالیٰ کی ذات سے یہی امید ہے کہ ہمارے جو ہے وہ گناہوں کی مغفرت ہو جاتی ہے، قیامت کے دن جو ہے وہ اللہ تعالیٰ ہمیں جنت میں ڈال دیں گے. لیکن اس دنیا کے اندر ہمارا بال بیکا بھی نہیں ہو رہا ہوتا اور ہمارا ٹس سے مس نہیں ہو رہا ہوتا، اور کوئی بیسکلی ہماری زندگی کے اندر فرق نہیں پڑ رہا ہوتا. تو اس آخری بات کو انشاءاللہ اگر ہم سمجھ لیں، تو اس کے ساتھ پھر ہم اس رمضان المبارک میں داخل ہونے سے پہلے یہی ارادہ کر لیں کہ ہم اپنے تمام گناہوں سے توبہ کریں گے، اور اس رمضان المبارک کے مہینے کے اندر جو ہے نا، وہ کمپلیٹ توبہ کے ساتھ داخل ہوں گے، اور داخل ہوتے کے ساتھ ہی ہم اپنے آپ کو ایسا پابند کریں گے کہ ہمارا نفس جو ہے نا، وہ حقیقی معنوں میں کمزور پڑ جائے اور ہماری روح جو ہے وہ حقیقی معنوں کے اندر مضبوط ہو جائے، تاکہ جب ہم اس رمضان المبارک کے مہینے سے باہر نکلیں گے، تو ہمارا دل ہماری اس گاڑی کی ڈرائیونگ سیٹ کے اوپر بیٹھا ہوا ہو. یہ ہمارا گول ہونا چاہیے. رمضان المبارک کے آخر میں ہمارا دل हमारी जिंदगी की गाड़ी की ड्राइविंग सीट के ऊपर बैठा हुआ हो और हमारा नफ्स जो है ना वो भीगी बिल्ली बन करके कोने में गाड़ी के डुबका हुआ हो। ठीक है, ये हमारी जिंदगी, ये रमजान मुबारक में हमारा मकसद है। अगर हमने इस मकसद को हासिल कर लिया तो ये रमजान जो है वो हमारे दुनिया और आखिरत दोनों के अंदर कामयाबी का बायस बन जाएगा। और अगर हमने इस मकसद को हासिल नहीं किया तो चले अगले रमजान में कोशिश कर लेंगे, लेकिन अगले रमजान का हमें पता ही नहीं हम पहुंचेंगे कि नहीं पहुंचेंगे। अल्लाह ताला से दुआ है कि अल्लाह ताला जो बात कही गई सुनी गई उसके ऊपर अमल की तौफीक अता फरमाए, पहले तो समझने की तौफीक अता फरमाए और फिर उसके ऊपर अमल की भी तौफीक अता फरमाए, अपने तमाम गुनाहों से तौबा करने की और उनको छोड़ करके रमजान मुबारक के अंदर दाखिल होने के लिए हमें हमारी मदद फरमाए। क्लास खत्म होने से पहले एक छोटा सा रिमाइंडर ये है कि ये जो हमारी तीन एसेंशियल्स फॉर मैन की क्लासेस हैं इनकी रिकॉर्डिंग्स जो हैं वो अल्हम्दुलिल्लाह स्टूडेंट्स हमारे मेंटेन करते रहे हैं, तो वो पीडीएफ फाइल की शक्ल के अंदर हम आपके साथ पहले शेयर भी करते रहे, इंशाल्लाह आखिरी क्लास की रिकॉर्डिंग भी उसके अंदर ऐड करके हम जितने लोगों को व्हाट्सएप मैसेज आ गया था उन सबके साथ उसको शेयर कर लेंगे। उन क्लासेस के अंदर हमने बहुत सारे डिफरेंट टॉपिक्स के ऊपर बात करी है, उनका इजमाली यानी एक चार्ट जो है वो उस पीडीएफ फाइल के अंदर मौजूद होगा। आखिरी की जो चंद क्लासेस थी वो हमने खासकर जकात के मौजू के ऊपर डेडिकेट करी थी और उनके अंदर हमने बहुत सारे लोगों के क्वेश्चंस की भी आंसर करने की कोशिश करी थी और बहुत सारे प्रैक्टिकल जो हमारे रियल लाइफ सिनारियोज होते हैं ना, खसूसन खवातीन को ज्यादा डील करना पड़ता है, तो उनको भी उनके अंदर एड्रेस किया था। तो उन आखिरी क्लासेस को जो है वो ज़कात की नियत के साथ अगर आप भी सुन लें और यानी उसको बकायदा रेफर कर लें तो उम्मीद है कि आपके लिए ज़कात के मसाइल को समझना और अपनी प्रैक्टिकल जिंदगी में उसको अप्लाई करना आसान हो जाएगा। अदरवाइज ज़कात का मामला जो है वो बहुत कंफ्यूजन का शिकार है, बहुत मिसअंडरस्टैंडिंग है इसके अंदर। बज़ाहिर इतना मुश्किल मामला नहीं है लेकिन हमारा बिल्कुल फोकस इस मामले के ऊपर नहीं होता। हमारा फोकस अगर ज्यादा सादा दीन के अंदर होता भी है ना तो बस वो नमाज रोजा और हज वगैरह कर लिया और इस तरह के चंद वज़ाइफ वगैरह पढ़ लिए, तस्बीहात पढ़नी, इसी हद तक रहता है। मामलात को हम अपनी दीन के अंदर अभी तक वो जगह नहीं दे पा रहे हैं जितनी कि हमें देनी चाहिए। और मामलात के अंदर ज़कात जो है ना वो गोया के इब्तिदा है मामलात की तरफ सही कदम बढ़ाने की। तो ज़कात को हम समझें और उसको उतनी अहमियत दें जितनी के वो डिजर्व करती है। जहां अल्लाह ताला हमें नमाज का हुक्म फरमाते हैं तकरीबन उन तमाम मुकामात के ऊपर नमाज के साथ साथ ज़कात का भी हुक्म फरमाते हैं, तो नमाज को अहमियत दें और ज़कात को बिल्कुल भी अहमियत न दें, ये तो बात समझ में नहीं आती। ठीक है, इंशाल्लाह फिर ये हम आपके साथ शेयर कर लेंगे। तो इसके साथ हम क्लास को खत्म करते हैं, बहुत देर हो गई है स्पेशली पाकिस्तान इंडिया के अंदर, तो इस वजह से मजीद को आगे नहीं लेके चलेंगे। आगे मजीद जो भी अनाउंसमेंट्स होंगी, नेक्स्ट क्लास कब शुरू होगी वगैरह, तो इंशाल्लाह व्हाट्सएप के ऊपर आपके साथ शेयर करते रहेंगे। आप सबके से खुसूसी दुआओं की भी गुजारिश है। साजिश की खुश दामन साहिबा यानी जो हमारी मदर इन लॉ है वो बहुत अलील है, अस्पताल में एडमिट है काफी दिनों से, कैंसर की भी पेशेंट है, उसके अलावा भी उनको काफी अमराज लगे हुए हैं, तो उनको खुसूसी तौर पर अपनी दुआ में याद रखिएगा। और इसके अलावा हम सबकी दीन और दुनिया दोनों के अंदर कामयाबी और निजात के लिए हम सब खूब दुआएं करें। जज़ाकुम अल्लाह खैर, अस्सलाम वालेकुम वरहमतुल्लाहि वबरकातुहु। तौबा के कलिमात पढ़ा सकते हैं, आपने याद दिलाया है, बल्कि जहन में तो था लेकिन देर इतनी हो गई थी कि इरादा किया कि अभी इसको खत्म ही करते हैं। चले, आपने कह दिया, अल्लाह ताला आपको इसका बहुत ज्यादा अता फरमाए। तौबा के कलिमात भी पढ़ लेते हैं। कलिमात के पढ़ने का मकसद ये होता है कि हम कम अज कम दिन के अंदर एक नीयत कर लें कि हम अपने पिछले तमाम गुनाहों से सच्ची पक्की तौबा करते हैं और जुबान से उसका इकरार कर लें। ठीक है, तो ये दोनों चीजें हम मिलकर के जो है वो जब तौबा के कलमात पढ़ लेते हैं ना, तो इनके पढ़ने से हमारे ईमान की तजदीद भी हो जाती है और हम अपने तमाम गुनाहों से माफी भी अल्लाह ताला से मांग लेते हैं। और ये चूंकि ईमान वालों के इज्तिमा के अंदर ये काम करते हैं, तो इज्तिमा की वजह से ना एक बरकत भी आ जाती है। और ये सुन्नत तरीका भी है इज्तिमाई तौर पर तौबा करना, नबी सल्लल्लाहु अलैहि वसल्लम ने सहाबा के साथ भी की थी, तो उस सुन्नत पर अमल करने वाले भी बन जाते हैं। तो इस नियत के साथ इन कलमात को पीछे पीछे दोहरा लीजिए। बिस्मिल्लाहिर्रहमानिर्रहीम, لا إله إلا الله محمد رسول الله آمنت بالله وملائكته وكتبه ورسله واليوم الآخر والقدر خيره وشره
من الله تعالى والبعث بعد الموت آمنت بالله كما هو بأسمائه وصفاته وقبلت جميع أحكامه إقرار باللسان وتصديق بالقلب أشهد أن لا إله إلا الله وأشهد أن محمدا عبده ورسوله أستغفر الله ربي من كل ذنب وأتوب إليه برحمتك يا أرحم الراحمين. انشاءاللہ اس صبح کلمات کو پڑھنے سے ہم اپنے ایمان کی تجدید بھی کر چکے اور اپنے تمام گناہوں سے چھپا کی توبہ کر چکے. اب آگے جو ہیں وہ جو اعمال ہمارے مشائخ بتاتے ہیں ان کو بھی ہم پابندی سے کریں, فرائض کے اوپر عمل کریں, گناہوں سے بچنے کی بھرپور کوشش کریں, ذکر اذکار کے جو بھی معاملات جو ہمارے بڑوں نے ہمیں بتائے ہیں ان کے اوپر پابندی سے عمل کرنے کی کوشش کریں تو ہمارے لیے خود بخود جو ہے وہ نیک بننا آسان ہو جائے گا. اللہ تعالیٰ سے دعا ہے کہ اللہ تعالیٰ ہمارے لیے خیر کے فیصلے فرما دیں. وآخر دعوانا ان الحمد للہ رب العالمین. السلام علیکم و رحمۃ اللہ وبرکاتہ.